भन्नेछौँ। खासमा मैले यो विषय, यो जागृति झुण्ड, स्पिरिचुअल फर्मेसन ग्रुप, यसको बारेमा मैले इन्ट्रेस्ट गरेको कारण चाहिँ के छ भनेदेखि, धेरै यस्तो इतिहास सम्बन्धलीमा विशेष गएका समयहरूमा, योभन्दा पहिलाको पनि, ती व्यक्तिहरू जसलाई परमेश्वरले चुन्नुभयो, उनीहरूले प्रभुको कुरालाई आफ्नो जीवनमा पहिलो कुरा लिए र उनीहरूले समाजमा एउटा परिवर्तन ल्याए, मण्डलीको सुरुवात गरे, विभिन्न व्यक्तिहरू छन्। अनि उनीहरूले जहिले पनि यो चमत्कारिक रूपान्तरणको मुख्य विषय चाहिँ तपाईँको वचनको अध्ययन, परमेश्वरको वचनको अध्ययन, अनि त्यो चाहिँ एउटा सानो झुण्ड, एकले अर्कालाई उत्साह दिँदै, सिकाउँदै, सुधार्दै, एकले अर्कालाई मद्दत गर्दै, जब हामी परमेश्वरको वचनलाई, विशेष गरी ती विषयहरूमा जुन परमेश्वरको वचनमा सबभन्दा बढी महत्त्व दिएको छ, डक्ट्रिन भन्छ अङ्ग्रेजीमा, बाइबलीय शिक्षा, त्यो विषयहरूमा तपाईँलाई मैले भने भनेदेखि बाइबलीय शिक्षाको कुरा गर्दाखेरि मण्डलीको कुरा गर्दाखेरि उहाँको वचनको सत्यता घोषणा गरेर उहाँका जनहरूको विश्वासलाई बलियो बनाएर उहाँको सुसमाचारको आशा फैलाएर परमेश्वरको महिमा गर्न यो संसारमा मण्डली एक अस्तित्वमा छ। तपाईँले मेरो कुरा बुझ्नुभयो कि भएन? भनाइको मतलब परमेश्वरको सुसमाचार मार्फत, जो परमेश्वरको वचनमा छ होइन, त्यसलाई घोषणा गर्ने, हामी गवाही बन्ने। तपाईँलाई मैले अस्तिको चोटि घरिघरि मैले भन्ने गरेको प्रेरित 1:8, हामीमा पवित्र आत्मा आउनु भएपछि हामीले शक्ति पाउँछौँ र हामी उहाँको गवाही बन्छौँ, साक्षी बन्छौँ। अनि त्यो साक्षी चाहिँ जेरुसलेमबाट सुरु हुन्छ, भनेको चाहिँ हाम्रो घर परिवारबाट सुरु हुन्छ। जेरुसलेम भनेको चाहिँ हाम्रो सबभन्दा नजिक, हाम्रो घर, हाम्रो परिवार। तपाईँ र ममा पवित्र आत्माको शक्ति छ भने हाम्रो परिवारमा त्यो आउनुपर्छ। तपाईँ र मैले प्रार्थना गर्नुपर्छ परिवारको लागि। दोस्रो कुरा चाहिँ, परिवार पछि चाहिँ यहुदिया, हाम्रो नजिकैको छिमेकी, त्यसपछि चाहिँ सामरिया, त्यो चाहिँ योभन्दा अलिकति पर, अनि सामरिया भन्दा पनि पर चाहिँ बाइबलमा लेखेको छ संसारको अन्तिम ठाउँसम्म हामी गवाही बन्ने। अनि तपाईँलाई मैले घरिघरि भन्ने गर्छु, गवाही दुई किसिमले बनिन्छ, एउटा चाहिँ वचन घोषणा, अर्को चाहिँ वचन प्रदर्शन। वचन प्रदर्शन चाहिँ तपाईँको र मेरो रूपान्तरित जीवन, मानिसहरूको अगाडि जिउने कुरा, मान्छेलाई दिएको जवाब पनि, मान्छेसँग गरेको व्यवहार पनि, हामीले जिउने जिवाई चाहिँ, चाहे परिवारसँग होस्, चाहे छोराछोरीसँग होस्, चाहे छिमेकीसँग होस्, चाहे अरू नजानेको अनजान मान्छेसँग होस्, केही समय हाम्रो बिचमा मानिसहरू हाम्रो जीवन उठबस देख्ने बित्तिकै हाम्रो जीवनद्वारा ख्रिस्ट येशूलाई प्रदर्शन गर्नु पर्यो। द्याट्स अ गवाही, त्यो गवाही हो। तपाईँ र ममा पवित्र आत्मा हुनुहुन्छ भने त्यो प्रदर्शन हुन्छ। म धेरैचोटि यो नेपालमा हुँदाखेरि धेरै किसिमको, अब बाटोमा हिँड्यो भने कोही मान्छेले अलिकति अनियम तरिकाले गाडी ल्याएर चाहिँ ठोक्न खोज्छ, अथवा मोटरसाइकल, अथवा धेरै किसिमको घटनाहरू नेपालमा भएको, अनफेयर कुराहरूको बिचमा म यो हाम्रो जीवनको डेमोन्स्ट्रेसनको कुरा गर्दैछु। त्यो बेलामा मैले के देखाएको छु भने, कहिलेकाहीँ आफै हामीलाई पनि रिस उठ्छ र उनीहरूसँग बाजिरह हुन्छौँ होइन, एकदम झर्किरह हुन्छौँ, जुन बेलामा हो उनीहरूको गल्ती थियो। हामीले झर्किँदाखेरि र उनीहरूसँग विवाद गर्दाखेरि हाम्रो जीवनले प्रदर्शन गरेको कुरा चाहिँ उनीहरूको भन्दा केही कम छैन। तर एज अ क्रिस्चियन हामीमा त्यस्तो होइन कि उनीहरूले हामीमा केही अर्कै कुरा देख्नु पर्यो। यो हो परमेश्वरको राज्यको कुरा। तपाईँ र म राजकीय व्यवस्था, राजकीय नियम, राजकीय आज्ञा भनेर कसले भन्छ, रोयल कमान्ड, हामीले याकुबको पुस्तकमा पढेका थियौँ। जब राजकीय आज्ञा तपाईँ र म मान्छौँ, तपाईँ र मैले त्यो अवस्थामा नि प्रेम गर्छौँ, म धेरै किसिमको मान्छे भेटेको छु, धेरै किसिमको ठाउँहरूमा संस्कृतिहरूमा गएको छु, मण्डलीहरूमा गएको छु, अनि नेपालमा धेरै कम मान्छेहरू मात्रै देख्छु म। फेरि अब मैले यो भन्दै गर्दा कसैलाई कसैसँग दाँचेको होइन। यता अमेरिकातिर अथवा अन्य ठाउँहरूमा म जहाँ थिएँ, मान्छेहरूलाई दुःख दिनेहरूलाई पनि उनीहरूले जवाफमा प्रेम गरेको देखेको छु, उनीहरूलाई कति पनि रियाक्सन नगरेको देखेको छु। अनि वास्तवमा क्रिसमस क्रिस्चियनमा क्रिस क्रिसमा भरोसा गर्ने व्यक्ति चाहिँ त्यस्तो हुनुपर्ने, कति पनि रियाक्सन नगर्ने, त्यो अवस्थामा पनि धार्मिकता देखाउने। येशु प्रभुको त्यही थियो स्वभाव। हुन त उहाँले पापलाई मन पराउनु भएन, जुन बेलामा मन्दिरमा जानुभयो त्यहाँ चाहिँ उहाँले त्यहाँ पनि खराबी त गर्नु भएन। त्यो गलत काम गर्नेहरू उहाँले भन्नुभएको छ, मेरो पिताको घरलाई चोरको अखाडा बनायो भनेर तिनीहरूको टेबलहरू फर्काइदिनु भयो। त्यहाँ रिस देख केही आफ्नो क्रोध देखाउनु भयो, तर त्यो अत्याचारको विरुद्ध। त्यसैले यो कुरो हामीले विचार गर्नुपर्छ। सो हामी उहाँको वचनको सत्यता घोषणा गरेर उहाँका जनहरूको विश्वासलाई बलियो बनाएर उहाँको सुसमाचारको आशा संसारमा प्रचार गरेर फैलाएर परमेश्वरलाई महिमा दिने, उहाँको राज्यलाई विस्तार गर्ने त्यो अस्तित्व मण्डलीको, त्यसको लागि हामी अस्तित्वमा छौँ, त्यसको लागि हामी एक्जिस्टेड भएको छौँ, हामी त्यसको लागि छौँ यो संसारमा। त्यसैले त्यो कसरी गर्न सकिन्छ, परमेश्वरको महिमा कसरी गर्न सकिन्छ, यो नै सबभन्दा मुख्य कुरा हो। त्यसैले हामी धेरैवटा कुरा मैले तपाईँसँग यो भन्नुपर्छ, सिकाउनु पर्छ। आजको चाहिँ खालि ओरिएन्टेसनको कुरा छ। अब कसरी मण्डली कसरी सुरु गर्ने भन्ने सम्बन्धीमा मैले धेरै त्यो बनाएको छैन यहाँ। के मण्डली रे, यो जागृति झुण्ड, मण्डलीमा जागृति, हामीले अब जागृति भनिराखेका छौँ नि, त्यो त्यही त्यही तिनवटा शब्द याद गर्नु पर्यो, बी वान, ब्रिङ वान, बिल्ड वान। मानिसहरू जति पनि हुन्छौँ, हामी छौँ ख्रिस्टमा, कति मान्छेहरूको विचार चाहिँ के छ भने, जबसम्म हामीले ठिक काम गरिरहेछौँ हामी ठिक छौँ, मण्डलीमा गइरहेछौँ, धेरै दुःख गरिरहेछौँ, भेटीहरू दिइरहेछौँ, हाम्रोमा धेरै मान्छेहरू छ, धेरै मान्छेलाई सुसमाचार सुनायो, यो सबै राम्रो कुरा हो, तर त्योभन्दा मुख्य कुरा होइन। त मुख्य कुरा चाहिँ वास्तवमा मरियम र मार्थाको बिचमा येशु प्रभुको कुरा छ नि। हामीले तपाईँलाई म तपाईँलाई त्यो स्टोरी थाहा छ, येशु प्रभु मार्थाको घरमा, मरियमको घरमा खाना खान बस्नुहुन्छ, अनि मार्थाले चाहिँ एकदम त्यो, अब येशु प्रभु आएपछि त्यहाँ उहाँको चेलाहरू थियो होला, अरू कोही मान्छेहरू थियो होला, अनि अब येशु प्रभु आएको ठाउँमा येशु अब प्रभु परमेश्वर हुनुहुन्छ भन्ने त उनीहरूलाई पक्का त थाहा छैन, केही केही थाहा छ। अनि मार्थाले चाहिँ एकदमै व्यस्त न व्यस्त भएर, अनि मरियम चाहिँ केवल येशुको छेउमा बसेर येशुको वचन सुनिराखेको छ, अनि मरियम काममा व्यस्त भएर येशुको उपस्थिति, जो सर्वशक्तिमान परमेश्वर, अनन्तका पिता, यसैयाले यसैया 9:6-7 पदमा येशु प्रभुको आइडेन्टिटीको बारेमा लेखेका छन्। हामीले अस्ति क्रिसमसको अगाडि हो क्याले, अचम्म अचम्मका सल्लाहकार भन्ने दुईवटा शब्द हेरेको थियो होइन, किन अचम्मका, अनि जुन चाहिँ सयौँ वर्ष, हजारौँ वर्ष भन्नु, अझ उत्पत्तिमा भएको येशुको भविष्यवाणी। तर बाइबलमा हामीले हेर्दाखेरि त, म रोमीमा पढ्दै थिएँ, येशु प्रभुको बलिदान सम्बन्धी कुरा त परमेश्वरले संसारको सृष्टि गर्नुभन्दा अगाडि त्यो खटाउनु भएको थियो, त्यतिखेरै त्यो योजना मात्रै हो। अब यहाँ हाम्रो दिमागले त्यति गहिरो कुरा बुझ्न सक्दैन, त्यसो किनभनेदेखि परमेश्वरले यस्तो पाप हुने, यस्तो सत्यनाश हुने, एकदम ख्रिस्टको क्रुसमा बलिदान हुनुपर्ने किन परमेश्वरले सृष्टि गर्नुभयो हामीलाई थाहा छैन। तर परमेश्वर पवित्र, धर्मी, निष्पक्ष, प्रेमी सत्य जुन परमेश्वरको यो सबै स्वभाव छ त्यो पूरा हुनु पर्यो पर्फेक्ट. अनि मानिसहरूलाई आफ्नो इच्छामा बनाउँदाखेरि होइन, परमेश्वरले स्वर्गदूतहरू बनाउँदाखेरि लुसिफर पनि गाब्रियल जस्तै भइदिया हुन्थ्यो नि त. लुसिफरले किन येशूको के अरे परमेश्वरको विरुद्धमा पाप गर्यो? यस्तो विचारहरू नआउने होइन, स्वाभाविक हामीले विचार गर्नुपर्छ. तर हामी जान्दैनौँ किनभने हामी त एकदम सीमित मान्छेहरू हौँ. याकुबलाई यसैया 41 होला, याकुबलाई परमेश्वरले के भन्नुहुन्छ? तिमी भुसुना गण्यौला, खासमा ओर्म्स भनेको छ अङ्ग्रेजीमा त्यो शब्दमा. यसैया 41 पढ्नुहोस्, र पनि तिमीलाई म सहायता गर्छु, तिमीलाई म व्यवस्था गर्छु, सुरक्षा दिन्छु भनेर परमेश्वरले भन्नुहुन्छ. परमेश्वरसँग हामी मानिसहरू दाँच्दाखेरि हाम्रो स्थान भुसुनाको छ, होइन? अरू ठाउँमा पनि कतिचोटि हामी चाहिँ खालि एउटा धुलो जस्तो भन्ने पावलले पनि आफ्नो जीवनको बारेमा त्यस्तो कुरा भनेका छन्। तर परमेश्वरले यति ठुलो प्रेम गर्नुभएको छ, त्यसकारणले संसारको सृष्टि नहुँदा येशू ख्रिस्टको दोस्रो आगमन पनि पूरा परमेश्वरको अगाडि छर्लङ्ग थियो. आदम र हवालाई बनाइसकेपछि सायद शैतानले पाप गर्छ भने परमेश्वरलाई थाहा थियो. यो सबै एउटा रहस्य हो तपाईँहरू मेरो लागि, एउटा मिस्ट्री हो. तर यो सबै प्रश्नको उत्तर थाहा नहुँदा नहुँदै पनि तपाईँ र मलाई निश्चय के थाहा हुनुपर्छ, थाहा छ? परमेश्वर हाम्रो सोचभन्दा र हाम्रो बुद्धिभन्दा धेरै माथिको हुनुहुन्छ. हामी बुझ्न सक्दैनौँ. परमेश्वर असल हुनुहुन्छ, उहाँले गरेको कुरा असल छ. संसारमा न त धर्म छ, न मान्छे छ, न बुद्धि छ, न ज्ञान छ, न टेक्नोलोजी छ, न फिलोसफी छ, न कुनै व्यक्ति छ परमेश्वरको समान पुग्छ, न धर्मशास्त्र छ परमेश्वरको वचन समान पुग्छ. यो कुरो त हामीलाई परमेश्वरले प्रकट गर्नुभयो र हामीले परमेश्वरलाई पछ्याएका छौँ. यो सबै कुरा भन्दै गर्दा तपाईँलाई मैले आज के कुरा भन्न खोजिरहेको छु भने नि, हामी जुन बोलावटमा बोलाइएका छौँ त्यसको योग्यको जीवन यापन गर, होइन? मैले एफएससी 4:1 भन्दैछु, होइन? तिमीहरूको जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यसको योग्यको जीवन यापन गर, पहिलो कुरा. दोस्रो कुरा के हुन्छ भने, यो अहिले हाम्रो मुख्य टार्गेट, मुख्य फोकस, मुख्य ध्यान, हामी के खोजिरहेछौँ भने नि, यो ख्याल तपाईँलाई म एउटा कुरा भन्छु, धेरै चर्चहरू, होइन, कतिचोटि हामीलाई यस्तो चाहिँ थाहा हुँदैन कि सबै चर्चहरू धेरै मान्छे छन्, सबै कुरा भइरहेछ, यो पनि ठिक छ, हामी कमसेकम त्यसको नजिकसम्म पुग्न पा हुन्थ्यो भन्ने त्यस्तो सोचमा हामी राखेर हुन्छौँ. अर्को कुरा, मण्डलीमा जुन खालको तरिका छ नि, सङ्गति गर्ने तरिका, वर्सिप गर्ने, त्यो पुरै गलत भन्ने होइन, तर थाहा छ हामीले कतिचोटि मान्छेको सिको गरेर गलत काम पनि गरिरहेको हुन्छौँ. त्यही कारणले तपाईँ र मलाई घरिघरि बाइबलमा जानुपर्छ, तपाईँ र मैले परमेश्वरको आत्माको कुरा सुन्नुपर्छ, तपाईँ र मैले परमेश्वरको बोलावट सुन्नुपर्छ, उहाँले गरेको प्रकट गरेका कुराहरू सुन्नुपर्छ. जुन कुरो चाहिँ मानिसले भनेको र संसारले मन पराएको होइन कि, प्रभुले मन पराएको र प्रभुले हामीलाई अगुवाई गरेको कुरा हुनु पर्यो. अनि मलाई कस्तो लाग्छ भने, तपाईँ र म कुनै पनि समय त्यसको लागि तत्पर हुनुपर्छ. एकजना साथीले, त्यो साथी चाहिँ नेभिगेटर्सको मिनिस्ट्री गर्थे, बिजनेसम्यान हो, बब वाटर्स उसको नाम. हिजो अस्ति मलाई फोन गर्नुभयो, उहाँ 97, अनि धेरै किसिमको रोग छ उहाँको, क्यान्सर के छ, हरेक दिन उसले गनिरहेछ, कुन दिन जाने थाहा छैन. म एक दिन उसलाई भेट्न जाने, म यहाँबाट 1 घन्टा लाग्छ उसको घरमा जान, धेरै पनि नभेट्या. अनि कुरा गर्दा उसले मलाई एउटा, तर सबै कुरो सम्झेको छैन मैले, खालि 5 शब्द. अनि उसले के भन्दै थियो भने, हि जस्ट गेभ द होल सर्मन है मसँग, कति 5-7 मिनटको मैले सुने. अनि त्यो चाहिँ के थियो भने, 5 L, 3 L के अरे 5 L, फर्स्ट लिसन, सेकेन्ड लर्न, थर्ड लिभ, अनि फोर्थ लाफ. यो कुरो मलाई खुब मन पर्यो उसले भन्यो क्या. बट 97 जो चाहिँ पैसा भएको मान्छे, उसको थुप्रो बिजनेसहरू थियो. पहिला एउटा अर्को जर्मन कुक छ मेरो साथी, उनीहरूको घरमा जहिले पनि म जान्थेँ हामीहरू, उनीहरू उसको ऊ पनि साथी हो, अनि हामी भेट्थ्यौँ धेरैचोटि त्यहाँ, डिनर खान लन्च खान्थ्यौँ यसरी, राम्रो मान्छे. अनि वे उसले भनेको कुरा तपाईँलाई म अहिले किन भन्दैछु भने नि, हाम्रो यो जुन कुरा मुख्य हामीले भन्न खोजिरहेछौँ, मरियम र मार्थाको बिचमा मरियमले गरेको कुरा र मार्थाले गरेको कुरालाई अलिकति विचार गर्नुपर्छ। अनि यो पाँचवटा एलको कुरा चाहिँ तपाईँलाई म भन्छु, पहिलो लिसन, सुन्ने, लिसन। सबभन्दा ठुलो समस्या हामी मानिसहरूमा, विशेष गरी तपाईँ मेरो उमेरमा र तपाईँ मेरो जिम्मामा पुगिसकेपछि, हामीले के भन्ने मात्रै ध्यान छ, तर हामीले सानोभन्दा सानो मान्छेको कुरा बुझ्ने गरी सुन्नुपर्छ। कहिलेकाहीँ तपाईँलाई थाहा छ, आफूभन्दा सानो मान्छेले हाम्रो विचार बदल्न पनि सक्छ, असल बनाउन सक्छ। तर धेरैचोटि म मान्छेहरू भेट्छु, सुन्दै सुन्दैन, सुन्ने त उसको दिमागै बन्द, त्यो बिर्को लागेको छ। जब तपाईँले सुन्न छोड्नुहुन्छ नि, सिक्न छोड्नुहुन्छ, बुझ्नुहुन्छ? अनि यो सुन्ने र सिक्ने चाहिँ उमेरले कहिले पनि सिद्धिँदैन। सो यो एकदम महत्त्व। अनि यो मेरो साथीले हिजो अस्ति मात्रै मलाई सम्झाएको कुरा हो, यो लिसन लर्न, नसुनेसम्म सिकिँदैन, होइन? त्यस कारणले पहिलो कुरा, आज यहाँ सिक्नेहरू हामी सबै अरूलाई सिकाउनेहरू हौँ, होइन? एकदम सिकिसकेका हो। अब तपाईँलाई मै भन्छु, म अब 41 वर्षभन्दा अब 42 वर्ष भन्नुपर्ने बेला भयो मैले विश्वास गरेको। त्यहाँदेखि म सिकासिकै छु, अब फेरि मलाई के सिक्न बाँकी छ र कसको बारेमा सुन्नु बाँकी छ र? तर होइन, जोसँग पनि आज पनि सुन्न सक्नुपर्छ, किन परमेश्वरले उसलाई दिएको बुद्धि, उसलाई दिएको ज्ञान, उसलाई दिएको प्रकाश मैले सुन्न सक्छु। अथवा धेरैचोटि के हुन्छ भने, सुन्नु उसलाई दिएको प्रकाश भनेर उसको समस्या के हो नसुनिकन बुझ्दैन, उसको समस्या बुझिँदैन, उसको विचार बुझिँदैन, उसलाई कसरी सुधार्ने भन्ने कुरो थाहा हुँदैन, ऊ कुन ठाउँमा छ, सिरियसली छ। जबसम्म तपाईँ र मैले मानिसको कुरा सुन्न थाल्दैनौँ, त्यो मान्छेलाई चिन्न सक्दैनौँ, त्यहाँको समस्या जान्दैनौँ, त्यसलाई मद्दत पुर्याउन सक्दैनौँ। त्यस कारण यो सुन्ने कुरा हरेक व्यक्तिको लागि जरुरी छ। सुन्न नसुनिकन सिक्न सकिँदैन, लर्न। सिक्ने भनेको चाहिँ नयाँ नयाँ कुरा सिक्ने मात्रै होइन, कुनै पनि विषयमा, कुनै एउटा घटनामा त्यसको बारेमा प्रष्ट जानकारी भने पनि एउटा त्यो घटनाको बारेमा सिक्ने कुरा हो। त्यो राम्रो नराम्रोको कुरा अर्कै ठाउँमा छ, त्यो अवस्थाको बारेमा सिक्ने कुरा हो। सो लिसन गरेर मात्रै, सुनेर मात्रै त्यो सबै कुरा सिक्न सकिन्छ। तेस्रो कुरा चाहिँ, जब हामी सुनेर सिक्छौँ, जान्छौँ, अनि त्यसमा जिउन सक्छौँ, जब हामी सही प्रकारको जिउँछौँ धार्मिकतामा, राइचस लाइफ। अनि राइचस भनेको चाहिँ राइचसनेस भन्छ अङ्ग्रेजीमा, धार्मिकता हामी नेपालीमा भन्छौँ। धार्मिकता के हो? अङ्ग्रेजीमा सजिलो छ, राइचसनेस इज टु बी राइट विथ गड एन्ड विथ पिपल, अरू यसरी भन्दा, बी राइचस बिफोर गड एन्ड बिफोर पिपल। मानिसहरूको अगाडि धर्मी हुने हरेक कुरामा, मानिसको अगाडि हामीले गरेको व्यवहार, हामीले गरेको प्रतिक्रिया, हामीले दिएको जवाफ, हामीले गरेको कुनै पनि कुरा धार्मिक हुनु पर्यो, ठिक हुनु पर्यो। उसले मलाई के गरेसँग सम्बन्ध छैन, ऊ खराब असल, तपाईँ र मेरो तर्फबाट जाने कुरा एकै प्रकारको, ठिक, त्यो धर्मी हुन्छ। तपाईँहरू मैले धार्मिकतामा जिउनु पर्ने हुन्छ, त्यो धार्मिक, होइन? त्यसरी तब जब त्यसरी जिउन थाल्छौँ नि, त्यसपछि हाम्रो जीवनमा के हुन्छ, आशिष हुन्छ, भरपुरी हुन्छ, सन्तुलन हुन्छ। अनि अङ्ग्रेजीमा उसले लाफ्टर भनेको छ, त्यसपछि आनन्द भएपछि के हुन्छ, हामीमा हाँसो हुन्छ, आनन्द हुन्छ, होइन? लाफ्टर चौथो। अनि जब यो चारवटा कुरा हुन्छ नि, अनि तपाईँले अरूलाई लिड गर्न सक्नुहुन्छ, किनभने तपाईँले आफैले अनुभव गर्नुभएको छ नि। लाफ्टर इज अ एक्सपिरियन्स, जीवनको धार्मिकताको अनुभव, त्यसपछि अरूलाई लिड गर्न सक्नुहुन्छ। तर तपाईँले सुन्नु हुन्न कसैको, खालि तपाईँ त पहिले सिकिसकेको छ। मेनी पिपल आर लाइक दिस, अहिले नेपालको पोलिटिसियन जस्तो, कोही कोही कुरा मान्छेहरूले नसिकेका कारणले एकैचोटि फ्ल्याट खाए, घोप्टुमुन्टु लाउनु पर्ने अवस्था आइ गएन। उमेर जाँदैमा सबैको अगाडि राम्रो नाम हुँदैमा उसले सुन्नु नपर्ने भन्ने रहेनछ नि, होइन? सुनेर सिक्या भए कदम अर्कै चालिन्थ्यो, कुरा अन्तै ठाउँमा पुग्थ्यो, होइन? देख्नुभयो? त्यस कारणले अब हामीले के कुरा गर्दैछौँ यहाँ भनेदेखि, एउटा जागृति जुन, तपाईँलाई मैले के भन्छु भनेदेखि, हामीले यो जुन चाहिँ चलिराखेको ट्रेडिसनल भन्छ तरिकालाई बदल्नु पर्यो। एउटा ट्रेडिसनल तरिका मैले तपाईँलाई भनेको छ, बाइबल अध्ययनको तरिका। मेरो पालामा म जवान हुँदाखेरि धेरै जस्तो अलिकति बाहिरकै मान्छेहरूले सिकाउने गर्थे, मेरो कोही इन्डियाको मान्छे, कोही अमेरिकाको मान्छे, कोही बेलायतको मान्छे, बाहिरकै मान्छेहरूसँग हाम्रो बढी सम्बन्ध हुन्थ्यो, विद्यार्थीहरूको बिचमा काम गर्ने धेरै अनुभवी मान्छेहरू थिए, सायद उनीहरूले धेरै कुराहरू सिकेका थिए। अनि हामीले जहिले पनि बाइबल अध्ययन चाहिँ अहिले चाहिँ हामी डिस्कभरी भन्छौँ, छलफल गरेर हरेक व्यक्तिले त्यो बाइबलमा पढेर, अझ एकजना मान्छे रिक हेबनर भन्ने ओएमका एकजना एकदमै हिज अ फिलोसफर डाक्टर रिचर्ड हेबनर, ऊ चाहिँ यहाँ अमेरिकाको साउदर्न पार्टमा पेसिडिना भन्ने ठाउँमा एउटा थियोलोजिकल सेन्टरमा प्रोफेसर छ, अहिले धेरै किताब लेखिरहेछ, इन्ट्रेस्टिङ गाई। ऊ चाहिँ नेपालमा ओएममा थियो त्यतिखेर, उसले सिकाउँथ्यो, उसले सिकाउँदा म उसको बाइबल स्टडी पनि जान्थेँ। उसले के गर्थ थाहा छ, कुनै पनि खण्ड अध्ययन गर्दाखेरि त्यो खण्ड सम्बन्धी बाइबलको डिक्सनरी कमेन्ट्रीहरू होइन एउटा मात्रै होइन, दुई तिनवटा फरक फरक हरेक व्यक्तिले समाउने, अनि त्यो एउटा पाना पढेर, एउटा पानामा एउटा खण्डमा एउटा वाक्य पढेर त्यसको अर्थ लगाउनलाई प्रत्येकले उसले समातिको किताबमा चाहिँ कसरी उल्था गरेको छ, ग्रिकमा के भनेको छ, त्यसलाई सबै छलफल गर्थ्यो क्या। उसले कहिले पनि लेक्चर दिएन, हामीले त्यसरी हेरेर त्यहाँबाट निचोड निकालेर हामीले सिक्थ्यौँ क्या। यो म कहिलेको कुरा गर्दैथ्यो, योभन्दा 35 वर्ष अगाडिको कुरा गर्दैछु तपाईँसँग, अझ बढी होला, मिनिमम 38 वर्षतिर अगाडिको कुरा गर्दै, म 3-4 वर्षको विश्वासी हुँदाखेरि। तर अहिले यस्तो कुरा हरायो, तपाईँलाई म सिधा भन्छु, अहिले चर्च पनि धेरै भयो, धेरै जस्तो मान्छे के हुन्छ, कोठामा बस्ने एउटै मान्छे लेक्चर सधैँ, उही लेक्चर, उही हाकिम, अरू मान्छे खालि यो उही एउटा जिल्लामा भेडा भन्ने चलन छ नि मान्छेहरू जतिलाई, होइन हामी विश्वासीहरू त भेडै हो नि त, असल भेडा भएपछि त राम्रो कुरा हो, बाइबलमा त होइन भेडाको गुण त धेरै असल हुन्छ, एकअर्कामा मिलेर प्रेममा बस्ने, एकतामा रहने, गोठालाको पछि लाग्ने, यो त असल कुरा हो। तर गोठालो चाहिँ पास्ट, तर एउटा व्यक्तिले लेक्चर दिन्छ, सिकाउँछ, सबै गर्छ, सबै मान्छे खालि सुन्छ, उसको दिमागमा कहिले पनि आफै खोज्ने र आफै सिक्ने कहिले विकास हुँदैन। त्यस कारण हामीले यो परिवर्तन गर्नु पऱ्यो। अब जवान सङ्गति पनि के छ भनेदेखि, भेट्ने, लेक्चर दिने, यताउता गर्ने, हिँड्ने। तर हाम्रो पालामा जवान सङ्गति के हुन्थ्यो भने नि, नयाँ मान्छे कसरी ल्याउने, मैले तपाईँलाई त्यो बेलामा सिकेका कुराहरू अहिले सिकाउन सक्छु, धेरै कुराहरू सिकेको छु मैले त्यो बेलामा, सुसमाचार कसरी सुनाउने। अहिले त्यो तपाईँले ख्रिस्म वृद्धि कतिजनालाई यहाँ थाहा छ, ख्रिस्म वृद्धि भन्ने एस्युरेन्स अथवा मुक्तिको निश्चयता, निश्चयताको सेरिज भनौँ न, 12 छ, त्यो नेपालीमै छ, हामीले कति हाम्रो जवानहरूसँग गरिरहेछौँ। तर त्यो कुरालाई तपाईँले पक्त प्रकारले सिक्नुभयो भने तपाईँ प्रभावकारी व्यक्ति, त्यही त्यो 12 लेसनले बनाउँछ। यति धेरै गहिरो प्रकारले त्यहाँ मुक्तिको निश्चयता, पाप क्षमाको निश्चयता, प्रार्थनाको उत्तरको निश्चयता, गवाहीको निश्चयता धेरै छ त्यस्तो, होइन, त्यसपछि मण्डलीको बारेमा छ, त्यसपछि टेम्पटेसनको बारेमा छ, क्रिस्चियन वृद्धिको बारेमा छ, प्रार्थनाको बारेमा छ, बाइबलको तरिकाबाट सबै कुरा सिक्दछ अनि अरूलाई सिकाउन सक्दछ। तर अहिले यी कुराहरू हराए, अहिले यी कुराहरू चाहिँ एकजना मान्छे थपक्क जाने, नयाँ मान्छेहरूलाई उनीहरू बस्छन्, एउटा कोरसम्म गायो गाउँछ, गायो भने प्रार्थना गर्यो अनि उसले लेक्चर दिने, त्यो मान्छेको केही स्टिमुलेसन हुँदैन, तपाईँलाई थाहा छ, त्यो सुन्ने मान्छे एकैछिनमा बिर्सिजान्छ। त्यस कारण आज कुरा के गर्नु पऱ्यो भने, बाइबल अध्ययन आज भनेको मतलब म त्यो कुरा गराउन खोज्दैछु, त्यो कुरा तपाईँहरूलाई सुरु गर्नु भन्दैछु। अप्ठ्यारो होला सुरुमा, किनभने हामी चलन छैन नि त, फेरि तपाईँले जहाँ जहाँ गएर सिकाउनुहुन्छ न उनीहरूले बाइबल पढ्न लाग्छ, तर तपाईँलाई थाहा छ, तपाईँ एउटै पदको कुरा मात्रै गर्नुहोस् न, सँगै बसेर ठिक तरिकाले गर्नुभयो भने के हुन्छ थाहा छ, दोस्रोचोटि जाँदाखेरि उसले बिर्स्या हुँदैन, उसले अरूसँग कुरा गर्न सकेका हुन्छ। त्यस कारण यो सुरु नगरिकन हामीमा आत्मिकी जागृति अथवा रूपान्तरण, ट्रान्सफर्मेसन, B1 हुँदैन। B1 भनेको चाहिँ साँच्ची नै हृदय परिवर्तन, पावलले जस्तै ख्रिससँगै क्रुसमा टाँगिएको, अब ख्रिसको शक्तिमा जिउने जीवन हुन्छ। त्यस कारणले त्यो कुरा तपाईँलाई म यो भन्दैछु। त्यस कारणले म के भन्छु भने, हामी जति पनि यहाँ छौँ, पास्टरहरू, अगुवाहरू, कोही सदस्यहरू पनि हुनुहुन्छ होला, हामीले हाम्रै लेभलको पास्ट अर्को अगुवासँग पनि गर्न सक्छौँ। हामीले नसिकेका कुरा नहोला, जानिसकेको, तर के हुन्छ, परमेश्वरको बच्चाले हामीलाई अझै तयारी बनाउँछ, अझै एकअर्कालाई उत्साह हुन्छ, अझै सम्झना हुन्छ, अझै गहिरो हुन्छ। त्यस कारणले म त्यो कुरामा तपाईँलाई सल्लाह दिन चाहन्छु। जागृतिको कुरा गर्दा कसरी अब यो झुन्ड खडा गर्ने, त्यो आज म तपाईँलाई सिकाउनु भएको छ। धेरै कुराहरू म यसको बारेमा छ आज है त। यो झुन्ड चाहिँ कसरी खडा गर्ने, यो झुन्डमा कतिजनासम्म हुनुपर्छ, को हुनुपर्छ, यो सबै कुरा क्लियर डिटेलमा म यहाँ भन्न लाग्छु अहिले है। सम्झनुहोस्, सर्वप्रथम अब तपाईँहरू सबैले एउटा झुन्ड सुरु गर्नु पर्यो। तपाईँको झुन्डमा टोटली नयाँ मान्छे पनि हुनसक्छ विश्वासै नगरे, अथवा तपाईँको झुन्डमा दुईवटा किसिमको हुन्छ। एउटा किसिमको झुन्ड चाहिँ बनाउने, एउटा किसिमको झुन्ड चाहिँ बचाउने। बनाउने भनेको चाहिँ परिपक्वतामा, अगुवामा, तालिममा होइन, तालिम दिने झुन्ड, त्यो तपाईँकै लेभलको, त्यो लेभलको खोज्नु पर्यो होइन। दुईवटा किसिमको हुनसक्छ, तर त्यो सबै किसिममा कुरा एउटै हुन्छ। अलिअलि कन्टेन्ट फरक होला, उनीहरूलाई डिल गर्ने तरिका फरक होला, तर त्यसलाई रन गर्ने तरिका एउटै हो। सबभन्दा सर्वप्रथम तपाईँको झुन्डमा कतिजना मान्छे हुनुपर्छ, कुन समयमा कुन ठाउँमा, यो विचार गर्नु पर्यो, यो डिसिजन गर्नु पर्यो, प्लानिङको कुरा गर्दा होइन। तर यो सबैभन्दा पहिला कुनै पनि यो तालिमको बारेमा, यो चेलापनको बारेमा सिकौँ, अथवा कुनै अरू कुराको बारेमा सिकौँ, येशु प्रभुको शिक्षाको बारेमा सिकौँ, अगुवाहरू प्रेरितहरूले लेखेको पुस्तकहरूमा सिकौँ, सबभन्दा बढी जोड केमा दिया छ, परमेश्वरको वचनमा, त्यसपछि प्रार्थनामा। सुरु गर्नुभन्दा पहिला हामीले प्रार्थना गर्ने, यो एउटा किताब थियो, तपाईँलाई मैले योभन्दा अलि अगाडि बढी नै देखाउँथेँ, हिजो आज छोडिदियो होला सायद। कन्टेन्सियस, कन्टेन्जियस भनेको चाहिँ यो सर्वरोग सर्छ नि, सर्ने चेलापन, डिसाइपलसिप, यो चाहिँ अफ्रिकामा गरेका उनीहरूले। अनि एउटा किताब छ, अब म त्यहाँ गएको छैन, एक दुईजना मान्छेहरू म यस्तो खालको सेवाकाईमा भाग लिएका मान्छेहरू भेटेको छु, एउटा डेभिड भन्ने छ, एउटा चाहिँ हेरी ब्राउन भन्ने छ, यिनीहरूलाई म व्यक्तिगत रूपमै चिन्छु। अनि उनीहरूले इन्डियामा 80,000 चर्च सुरु गरेका कुरा गरिरहेछन् यहाँनिर, अब त्यो गरे गरेन मलाई थाहा छैन, तर तिनीहरूको तरिका, सबैको तरिका यहाँ अफ्रिकामा मुसलमानहरूसँग गर्न सुरु गरेको, त्यो मान्छेले पहिला यो खालको सिद्धान्त र शिक्षा लिएर गएर अफ्रिकामा सुरु गर्यो। विदिन 3 वर्षमा उसले 800 चर्च सुरु गर्यो, 800 मान्छे विश्वासमा ल्याए होइन। तपाईँ र हाम्रो चर्चमा हामी कतिजना कति वर्षदेखि छौँ, 800 त के 500 पुगेको छैन होइन। बेथानी अनुरोध चर्चमा म त्यहाँ हुँदै गर्दा, आउँदै गर्दा 500 पुगेको थियो। म हिँडिसकेपछि कतिचोटि फुट्यो, कहाँ कहाँ पुग्यो, के गर्यो, अहिले 500 छैन जस्तो लाग्छ। सबै ल्याए भने होला पनि, कोही विदेश गए होइन। तर मैले त्यो सबै कुरा भन्नु खोजेँ, होइन कसैलाई गरेन भने होइन, तर यहाँ कुरा के छ भनेदेखि नि, यी सबै ठाउँमा जहाँ जहाँ यिनीहरूले सेवाकाई एकदमै उनीहरूको यो काममा सफलता प्राप्त गरेका छन्, त्यो कसरी गरे भन्ने कुरा हामी गर्दैछौँ। उनीहरूले प्रार्थना, यहाँ के भनेको छ भने, त्यो खालको ग्रुपले, त्यो कन्टेन्जियस डिसाइपलसिप यो अफ्रिकामा गर्नेले चाहिँ प्रार्थना उनीहरूले 2 महिना 3 महिना, अझै धेरै जसले 1 महिना भन्छ, कुनै पनि कुरा सुरु गर्नुभन्दा पहिला 1 महिना। तर उनीहरूले के पनि भन्यो भने, दिनमा 5 चोटि प्रार्थना गर्यो, 5 चोटि। कसरी प्रार्थना गर्यो, उसको भित्रदेखि बलेर आएछ, उसले के गर्न लागेको छ त्यो कुरामा, उसले निश्चित प्रभुको अगाडि प्रभुसँग कुरा गर्छ, उसले प्रभुसँग माग्छ, उसले प्रार्थना गर्छ दिनमा 3 चोटि। अनि कुन कुन विषय छ त्यहाँ, सबभन्दा ठुलो विषय के छ त्यहाँ, कुनै पनि ठाउँमा जानुभन्दा पहिला के हुन्छ, मूर्ति पूजाहरूको पछाडि के हुन्छ, शैतान हुन्छ। जो पनि मूर्ति पूजक हुन्छ नि, तपाईँलाई म अहिले नै भन्छु, हो हाम्रो नजिकका मान्छेहरू छन्, मलाई थाहा छ, माया लाग्छ, उनीहरूले हामीलाई माया गर्छ, तर जबसम्म मूर्ति पूजा छ नि, तिनीहरूलाई राज्य गर्ने आत्मा अर्कै छ, यो हामीलाई थाहा हुनुपर्छ। त्यही कारणले हामी उनीहरूसँग, अन्य जातिसँग एउटै हलोमा नारी हो भने चाहिँ बे गर्ने विषय मात्रै होइन, यो सबै विषय हो, माया गर्नुपर्छ, किनभने उनीहरूलाई हामीले ख्रिस्टमा ल्याउनु छ, उनीहरूले हाम्रो जीवनको गवाही देख्नु छ। तर यो कुरो थाहा हुनुपर्छ कि उनीहरूद्वारा हामी प्रभावित हुने होइन, हामीद्वारा प्रभावित हुनुपर्छ। त्यसको लागि हामीले के गर्नुपर्छ, प्रार्थना गर्नुपर्छ रात दिन, उनीहरूको जीवनमा शैतानको प्रभाव हटोस् भनेर प्रार्थना गर्नु पर्यो उनीहरू, किनभने बाइबलमा हामीले घरिघरि के सिक्छौँ, परमेश्वरले गर्नुभयो होइन। 2 कोरिन्थी 5:18 के छ, 17 पदमा, कोही ख्रिस्टमा छ भने नयाँ सृष्टि हो, पुरानो बिते सबै नयाँ भएका छन्। परमेश्वरले येशु ख्रिस्टद्वारा हामीलाई आफैसँग मिलापमा ल्याउनु भयो। तपाईँलाई म त्यही पद पढ्छु, तपाईँलाई म त्यो पद पढ्न चाहन्छु, किनभने यो एकदम महत्त्वपूर्ण छ। त्यस कारणले हामीले प्रार्थना गर्नुपर्छ र परमेश्वरमा भरोसा गर्नुपर्छ। यहाँ के लेखा छ भनेदेखि यसकारण कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। यो सब परमेश्वरबाट भएको हो। दोस्रो कोरन्थी 5:18 सुरुमा यो सब परमेश्वरबाट भएको हो। हामीले फिलिपीमा अध्ययन गरेको थियौँ 2:13 के लेखेको छ, हामीमा परमेश्वरको इच्छा र असल काम गराउनलाई परमेश्वरको अनुग्रह काम गरिराखेको हुन्छ। यस्तो खालको पद तपाईँलाई धेरै ठाउँमा म पढ्न सक्छु, होइन? त्यो लक्ष्य मैले राखेर रा, आज गरेका थिइनँ, त्यस कारण म यहाँ भन्दैछु। यो सबै किन भन्दैछु भनेदेखि नि, तपाईँ र मैले जे जे गरिरहेको छ हिजोदेखि आजदेखि त्यसमा हामीलाई कम्फोर्टेबल छ, हामीले पहिलादेखि सिकेको, सायद घुँडा टेकेर प्रार्थना गरेर प्रभुसँग त्यसलाई अलिअलि बदल्नु पर्ने जरुरी छ। राजनीतिक पार्टीका नेताहरू जस्तै हामीमा पनि आत्मीयता, परमेश्वरको कुरा, आत्माले कसरी काम गर्नुहुन्छ, मान्छेको प्रश्नहरू के छन्, मान्छेलाई प्रश्न छन्, त्यो उसको अवस्था छ, हामीले नबुझिकन मिनिस्ट्री गर्दा त उसको अवस्था पुरा गर्न सक्दैनौँ नि, उसलाई प्रभु ल्याउन सक्दैनौँ, उसको उत्तर दिन सक्दैनौँ, त्यो उत्तर कसरी दिन सक्छौँ, उनीहरूको अवस्था थाहा गर्नलाई उनीहरूसँग सामञ्जस्य गर्नु पर्यो, सुन्नु पर्यो, बस्नु पर्यो, उसलाई ध्यान दिनु पर्यो, समय दिनु पर्यो। अर्को कुरा, उसँग राम्रो व्यवहार गरेन भने उसले भन्दा पनि भन्दैन नि त। त्यस कारण तपाईँलाई पहिला कुरा उसले के भन्छ अङ्ग्रेजीमा, वी सुड के भन्छ, उनीहरूले सुन्नको लागि हामीले केही कुरा कमाउनु पर्यो, होइन, ताकि उनीहरू सुन्न चाहन्छ, तब हामीले त्यो सबै कुरा थाहा पाउन सक्छौँ। एनिवे, अब मैले तपाईँलाई के भन्दै थिएँ, कसरी झुन्न सुरु गर्ने, पहिलो कुरा प्रार्थना, तपाईँलाई प्रभुले कसरी अगुवाई गर्नुहुन्छ, कतिचोटि प्रार्थना गर्नुहुन्छ। हामी सबैले एउटा एउटा मिटिङ, एउटा बाइबल स्टडी, तपाईँ र श्रीमतीको बिचमा पनि हुनसक्छ, तर सकेसम्म अर्को व्यक्तिसँग, होइन, यो बाइबल अध्ययन, तर योभन्दा पहिला गरे जस्तो होइन, अब हामी सिक्दै गरे जस्तो। पहिलो कुरो प्रार्थना, अनि त्यो हुनसक्छ दुईजना, हुनसक्छ सातजना, भन्दा धेरै ठुलो चाहिँ नबनाउने। सातजना भन्दा ठुलो भयो भने के गर्ने, दुईटा ग्रुप गर्ने, अथवा कहिले काहीँ के हुन्छ भने एकै ठाउँमा सातजना हुन्छ भने जुन छलफलको क्रममा चाहिँ तपाईँले दुईटा ग्रुप गरेर, किनभने सबैले बोल्न पाउनुपर्छ, एकै ठाउँ राख्यो भने भ्याउँदैन। सो यु निड टु लर्न दिस। अनि एकैचोटि धेरै गर्ने भन्दा पनि ठिकसँग गर्ने कुरा चाहिँ सबभन्दा महत्त्वपूर्ण छ, ठिकसँग गर्ने, होइन, कतिजना, अनि प्रत्येक हप्ता एकचोटि भेट्ने, त्यो कुरा त्यो भयो। जब भेला हुन्छन्, हामीले सुरु चाहिँ के गर्यौँ, एक महिना अगाडिदेखि प्रार्थनाद्वारा सुरु गर्यौँ, को मान्छेसँग गर्ने भन्ने पनि हामीले प्रार्थना गर्नुपर्छ। तपाईँलाई थाहा छ एउटा कुरा, अहिले भर्खर हामीले के हेर्यो, यो सबै परमेश्वरले गरेको, परमेश्वरको काम हामीमा हुन त उहाँकै इच्छा खोज्नु पर्यो नि, हामीले उहाँलाई सरेन्डर गर्नु पर्यो, हाम्रो आफ्नो पहिलाको योजनाहरू के पनि राख्नु परेन, मलाई नाम मिल्छ कि मिल्दैन, मलाई फाइदा मिल्छ कि मिल्दैन, मेरो सपोर्ट गर्छ कि, नो, यु सपोर्ट गड, द्याट्स अल। धेरै जस्तो मान्छेले के कुरामा जान्छ, जहाँ पैसा मिल्छ, जहाँ आफ्नो नाम मिल्छ, जहाँ पद मिल्छ, त्यो सबै गलत तरिका हो। सही तरिका चाहिँ परमेश्वरको बोलावट के हो, परमेश्वरको महिमा केमा हुन्छ, परमेश्वरले तपाईँलाई कता डोर्याउँदै हुनुहुन्छ, तपाईँ आफैलाई केही पाउनुपर्ने कुरा चाहिँ गलत भइहाल्छ, यो कुरो बुझ्नु पर्यो। जब तपाईँले यो सुरु गर्नुहुन्छ नि, तपाईँले साँच्चै सेवकाई सुरु गर्नुहुन्छ। अर्को कुरो के हुन्छ, तपाईँ र म बी वान भनेको चाहिँ परमेश्वरको लागि समर्पित हुने, परमेश्वरको लागि आज्ञा पालन गर्ने, उहाँको लागि सुन्न तयार हुने, अनि जान तयार हुने, मान्छेको बिचमा समय दिन तयार हुने, उहाँलाई पहिलो प्राथमिकता दिने, यो कुरो चाहिँ जसले पनि जाने छ नि, परमेश्वरलाई पहिलो प्राथमिकता दिनु पर्यो, उहाँलाई प्रभुको रूपमा ग्रहण गर्नु पर्यो, तर व्यवहारमा त्यो गर्ने, होइन। सो कुनै पनि झुन्ड सुरु गर्न अगाडि प्रार्थना त्यसरी गर्ने, आफैलाई तयार गर्ने, फास्टिङ गर्न सक्नुहुन्छ आफ्नै लागि। धेरै जस्तो मान्छेले फास्टिङ अरूको लागि गर्छ, मलाई धेरै जस्तो यो अरूको लागि फास्टिङ गर्ने चाहिँ ठिक लाग्दैन, आफ्नो लागि गर्नुपर्छ। फास्टिङ भनेको चाहिँ आफैलाई हो रे, होइन, अरू कुराबाट अलग बस्ने, ताकि हामी परमेश्वरसँग नजिक हुन सक्छौँ, ताकि परमेश्वर र मेरो बिचको के कुरा चाहिँ जस्तो हाम्रो घरलाई अङ्ग्रेजीमा क्लटर भन्छ, क्लटर भनेको चाहिँ घर, मेरो घर त्यस्तै छ, धेरै सामान हुन्छ जुन चाहिँ 4 वर्ष पनि प्रयोग नगरेर सामान पनि हुन्छ होइन, अनि कोठामा ठाउँ हुँदैन, अनि त्यसलाई डी क्लटर भन्छ, त्यसलाई चाहिँ निकालेर अब ठिक्क बनाउने, यो अमेरिकामा चाहिँ समस्या हुन्छ यसको, कसरी गर्न सक्नुहुन्छ डी क्लटर? त्यो पहिचान गरेर फाल्नु पऱ्यो, काम लागेको कुरा राख्नु पऱ्यो, हाम्रो आत्मिकी डी क्लटर चाहिन्छ। हाम्रो साथीहरू पनि परमेश्वरको इच्छा गर्नलाई को साथी ठिक छ, परमेश्वरको धार्मिकताको लागि को साथी ठिक छ, डी क्लटर, हाम्रो आफ्नै योजना, मेरो लागि कति छ, परमेश्वरको लागि कति छ, मेरो आत्मिकी विकासको लागि कति छ, वेस्टिङ कति छ, खराबी कति छ, यो सबै कुरा हामीले विचार गर्नु पर्यो होइन। त्यसैले आफै हुने कुरा छ, अब अरूलाई ल्याउने कुरा, त्यसैले सबभन्दा ठुलो कुरो 2023 मण्डली, तपाईँ जुन जुन मण्डलीमा हुनुहुन्छ, मण्डलीको हरेक व्यक्तिलाई तपाईँले यो कुरो रोप दिनु पर्यो कि उनीहरूले यो वर्ष कतिजना ल्याउन सक्छ। एकजना त सबभन्दा कम हो, महिनामा एकजना, हप्तामा एकजना होइन, मैले तपाईँलाई भन्थेँ नि डिएल मोडीले चाहिँ हरेक दिन एउटालाई सुसमाचार नसुनाइकन नसुत्ने, त्यसो भनेर मैले पढेको थिएँ। त्यसकारणले हामीले हाम्रो मण्डलीमा, हाम्रो आफ्नो जीवनमा, आफ्नो परिवारमा, मण्डलीमा आत्मा बचाउने कामलाई नम्बर वान ग्राह्यता दिनुपर्छ। येशू प्रभुले त्यसको बारेमा धेरै कुरा भन्नुभएको छ। जानुभन्दा अगाडि अन्तिम शब्द नै हामीलाई गवाही हुने, अरू कहाँ जाएर सुसमाचार सुनाएर ख्रिस्टको वचन पालन गर्न लगाउने, त्यो कुरो भन्नुभएको छ। त्यसै कारणले अब तपाईँले प्रार्थना गर्नुभयो, ठाउँ तोक्नुभयो, समय तोक्नुभयो, यो सबै गर्नु पऱ्यो होइन, को मान्छे भनेर धेरै प्रार्थना गर्नुभयो, निर्णय गर्नुभयो। त्यसपछि तपाईँको 2-7 जनासम्म त्यो त्यहाँ भेला गर्नुहुन्छ। जब भेला हुन्छ अब के गर्नुहुन्छ? भेला हुने बित्तिकै त्यो तपाईँले त्यो डिस्कभरी बाइबल स्टडीमा 7 प्रश्न हेर्नुभयो भने, तपाईँले योभन्दा पहिला पाउनुभयो भने आज मसँग छैन, त्यहाँ त्यसको बारेमा सबै लेखिएको छ। भेला हुने बित्तिकै गर्ने कुरा चाहिँ पहिलो चाहिँ के हो, यहाँ मसँग छ कि एकचोटि, आजको होइन यो, कहिले कतिवटा खुलेर राखेको हुँदो रहेछ, which one is today? यो होइन, गरी जतिचोटि नि एउटै खुल्रा छ, के हो यो, एकछिन है, यही हो दिस इज द वान। तपाईँलाई मैले यो चाहिँ देखाउन खोजेको हुँ, त्यस कारणले अब यो यहाँ चाहिँ भेला, यो दोस्रो चोटि भेट्दाखेरि चाहिँ यो हुन्छ, यो दुईटा प्रश्नको छलफल गर्नुहुन्छ तपाईँले। तपाईँ आज के को लागि आभारी हुनुहुन्छ, धन्यवादी हुनुहुन्छ? यो चाहिँ कुनै पनि व्यक्तिलाई पहिलोचोटि भेट्दाखेरि तपाईँले आइस ब्रेकर भन्छ नि, आइस ब्रेकर ब्रेकर भनेको चाहिँ कुराकानी सुरु गर्ने एउटा माध्यम। तपाईँ आज के, अब फेरि यो आत्मिक तरिका भयो नि, त्यो तालनतुनको केही न केहीको कुरा ल्याउने होइन, यसले सही तरिकामा लान्छ नि। आज के को लागि धन्यवादी हुनुहुन्छ? अक्रिस्चियनसँग तपाईँको सङ्गति छ भने भन्न सक्नुहुन्छ, अनि तपाईँ त्यसले के गर्छ, उसले जे जे भन्छ उसको विचार तपाईँलाई थाहा हुन्छ, उसको समस्या थाहा हुन्छ। दोस्रो कुरा, पछिल्लो समय केसँग सङ्घर्ष गर्दै हुनुहुन्छ भनेको चाहिँ यो ठ्याक्कै त्यो अर्कोबाट अङ्ग्रेजीबाट वाट आर यु स्ट्रगलिङ विथ, अथवा मान्छेको जीवनमा के समस्या छ, केही प्रार्थनाको विषय छ कि, यो प्रश्न हो सुरु गर्दाखेरिको प्रश्न होइन। तपाईँलाई मैले यो कुरा भन्न खोजेको, सुरुमा त्यो प्रश्न हुन्छ, तर जब जब तपाईँको दोस्रो तेस्रो चोटि भेट्नुहुन्छ, सुरुमा भेला हुने बित्तिकै सायद होला, हामी धेरैले घरेलु सङ्गति अब यस्तो गरेको छौँ, कहिलेकाहीँ कुनै पनि ठाउँमा ठाउँ हेरेर चियाको बन्दोबस्त गर्ने ठाउँ हो कि, अब यस्तो खालको झुन्ड चाहिँ कसैको घरमा गर्ने हो भने चाहिँ अलिक फरक किसिमले गर्नुपर्ने हुन्छ। तर मेरो इच्छा के हो भनेदेखि, तपाईँ र मैले परमेश्वरको बोलावट थाहा गरेर, उहाँको हातबाट प्रयोग भएर परमेश्वरको महिमा र राज्य विस्तार, आत्मा बनाउने काम, बचाउने काम, अगुवाहरू विकास गर्ने काम, मण्डली वृद्धि गर्ने काममा तपाईँहरू म एकदमै प्रभावकारी हुनलाई हामी यो गर्दैछौँ सही ढङ्गले। त्यसो गर्दाखेरि के हुन्छ भने सुरुमा होला चिया खाने होला पानी खाने होला एकछिन बसेर यसो उसो होला, त्यसपछि जब सुरु गर्नुहुन्छ प्रार्थना गर्नुहोस्, त्यसपछि यो दुईवटा प्रश्न हरेकचोटि हरेक व्यक्तिलाई सोध्न सक्नुहुन्छ। जब भेला हुन्छ अब तपाईँले के हुन्छ एकचोटि छलफल गरिसकेपछि त्यसमा एउटा विषय छ तपाईँलाई मैले घरिघरि भनेको थिएँ योभन्दा पहिला, पहिलो चाहिँ बाइबल अध्ययन हुन्छ, दोस्रो चाहिँ बाइबल पढिन्छ त्यसलाई बुझेर आफ्नो भाषामा बुझिन्छ, त्यसपछि त्यसमा परमेश्वरको विषयमा र मानिसको विषयमा के भनेको छ। अब त्यो परमेश्वरको विषयमा भनेको कुरा र मानिसको बारेमा भनेको कुराको आधारमा मैले व्यक्तिगत रूपमा के जवाफ दिएँ, मैले के जवाफ दिनुपर्छ, मैले के एप्लाई गर्ने जीवनमा, हामी सामूहिक रूपमा के एप्लाई गर्ने, त्यसपछि प्रार्थना गर्ने कुरा भयो, त्यसपछि दुईवटा अर्को के एउटा अर्को अन्तिम कुरा हुन्छ त्यहाँ नै छलफल गर्ने, यो तपाईँ र मैले राख्नुपर्छ यो विषय। जब तपाईँ यसमा सफल हुनुहुन्छ नि तपाईँले अब काम सुरु गर्नुभयो, यो अन्तिम कुरा जब हुँदैन नि काम सुरु गर्नुहुन्न, त्यो अन्तिम कुरा चाहिँ अहिले त त्यस्तो गाह्रो पनि छैन, तपाईँलाई म भन्छु मैले विश्वास गरे बेलामा चाहिँ कसैले रिपोर्ट गरिदियो भने तुरुन्तै झ्यालखान पुग्थ्यो नि, तर पनि हामीले धेरैलाई ख्रिस्टमा ल्यायौँ, धेरैलाई विश्वासमा ल्यायौँ, मण्डलीमा ल्यायौँ, किनभने हामीले पहिला उनीहरूसँग साथी बनाउँथ्यौँ, उनीहरूसँग विश्वास जित्थ्यौँ, त्यसपछि उनीहरूले हाम्रो जीवन देख्थ्यो अनि उनीहरूले आवश्यकता ठानेर हामीसँग प्रश्न गर्न थाल्थ्यो अनि हामी उनीहरूलाई सम्झाउँथ्यौँ अनि उनीहरू बिस्तारै बिस्तारै प्रभुमा विश्वास गर्थ्यो होइन। अब यो दोस्रो के अरे अन्तिम कुरो चाहिँ के हो त भन्दाखेरि त्यो त्यो दिन जुन सङ्गतिमा जे सिक्नुहुन्छ, मैले जस्तै धेरै कुरा सिकाउनु पर्दैन, धेरै कुरा सिक्नु पर्दैन, थोरै तर प्रष्ट, अनि ताकि तिनीहरू सबैले कुनै एकजना व्यक्ति उनीहरूको सम्बन्धका अथवा उनीहरूले नचिनेका चिनेका जोसुकै हुन्छ त्यहाँ नाम लेख्न लगाउने, नाम भन्न लगाउने, सबैले प्रार्थना गर्ने, यो कुरो चाहिँ पहिलो कुरा हो। हामी अगुवाले पनि गर्नुपर्छ एकजना मान्छेको नाम, अनि त्यो मान्छेले सुनेर विश्वास गर्न सक्छ अथवा विरोध गर्न सक्छ अथवा ठिकै अहिले विश्वास नगरिहाल्ने तर विश्वास के अरे विरोध पनि नगर्ने हुनसक्छ, अझै बुझ्न चाहने, जुनसुकै परिस्थिति हुन्छ परमेश्वरको हातमा छ नि, तपाईँले प्रार्थना गरेर त्यहाँ नै सुरु गर्नुहुन्छ, त्यहाँ सबैले प्रार्थना गर्छन्, भेट्ने भन्दा पहिला तपाईँले बिहानदेखि प्रार्थना गर्नुहुन्छ, फेरि उसलाई भेटेको बेलामा मनमनी प्रार्थना गर्नुहुन्छ, अनि तपाईँ प्रिपेयर भएर परमेश्वरमा भरोसा गरेर सेयर गर्नुहुन्छ अनि उसको जस्तो प्रतिक्रिया हुन्छ त्यही अनुसार तपाईँले अरू बताउनुहुन्छ। त्यसपछि तपाईँ त्यो ग्रुपमा जब भेला हुन्छ तपाईँ अथवा कुनै पनि व्यक्ति एक आपसमा त्यो बाँड्दाखेरिको अनुभव कस्तो थियो, यो अनुभव बाँडिन्छ, उनीहरूले गरेको अनुभव बाँड्दाखेरि के थियो त्यो बाँडिन्छ। पहिलो कुरा त्यो भयो, त्यो बाँड्नुभन्दा अगाडि प्रार्थना गर्दै गर्दा त्यो दुईवटा प्रश्न भने, कोही धन्यवादी छ भने उसले आफ्नो आशिष बाँड्न सक्छ, विश्वास नगरे मान्छेको नि धन्यवादी कुरा हुन्छ, ऊ केही कुरामा खुसी हुन्छ, कसैले उसलाई केही गरिदिया हुन्छ, चोके होइन, हामीले सिक्नुपर्छ त्यो। दोस्रो कुरा चाहिँ केही समस्या, अनि त्यसपछि प्रार्थना गरिसकेपछि हामीले छलफल सुरु गर्दाखेरि उनीहरूले आफ्नो अनुभवको बारेमा एक आपसमा, तर यो गर्दाखेरि एकजना जो हुन्छ अगुवा उसले धेरै कुरा, अहिले हामी पछिको लाइनहरूमा त्यो सबै कुरा तपाईँलाई म बताउँदै जान्छु, तर अहिले छुट्यो भन्दाखेरि त्यो जुन मान्छे अगुवा गर्ने हुन्छ आफैले लेक्चर दिने पनि होइन, कुनै कुराको उत्तर आफैले पहिला भन्ने पनि होइन, मान्छेलाई पुरा समय दिने, तर कतिजना मान्छे हुन्छ सबै समय आफैले बोलेर लिने पनि होइन, तपाईँले सेन्सिटिभ भन्छ नि अङ्ग्रेजीमा संवेदनशील भएर हरेक मान्छेले ठिक ठिक समय, अनि यो अगुवा गर्दाखेरि लिड गर्दाखेरि जो कमिटी होस् अथवा कुनै पनि मिटिङ होस् जो मान्छे चलाख र एकदमै ज्ञानी छ उसले के गर्छ, आफू कम बोल्छ, एकदम टु द पोइन्ट मात्रै बोल्छ, तर कुन उद्देश्यले भेटेको छ त्यो उद्देश्यतिर डोर्याउँछ। मेरो सङ्गठनमा हाम्रो चेयरम्यान एकदमै सिपालु, एक घन्टामा कतिवटा एजेन्डा हुन्छ त्यसको ठिक ठिक कुनै पनि बढ्ता कतै पनि जाँदैन, ठ्याक 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 ठ्याक, अनि जति समय भनेको छ त्यो समय पुगेपछि मान्छेलाई छोडिदिन्छ, मान्छे जान पाउँछ। तर तपाईँहरू हामी के छौँ, यति हुन्छौँ कि एउटा कुरा मात्रै गर्न नभ्याएर टाइम गइसकेका हुन्छ नि, मान्छेको टाइम ह्याम्पर हुन्छ होइन, मैले लामो प्रचार गरे पनि ठिकै छ है, त्यो चाहिँ त्यसमा चाहिँ तपाईँले क्षमा दिनु पऱ्यो, मैले पनि सिक्नुपर्छ अलिकति होइन, छोटो बनाउनु पर्छ मान्छेलाई, सबैलाई ठिक समयमा ठिक होस् यो हामीले सबैले सिक्नुपर्छ होइन, त्यसैले पहिलो चाहिँ छल, अब मैले सबभन्दा पहिले के प्रार्थना गरेर कतिजना कसलाई भनेर सुरु गर्नुहुन्छ, ठाउँ र समय तोक्नु पर्यो। दोस्रो कुरा चाहिँ जब भेट्न थाल्नुहुन्छ सुरुको दिनमा चाहिँ एउटा किसिमले हुन्छ भने दोस्रो पटकदेखि उनीहरूको अनुभव सार्ने हुन्छ। अनि अब आउने हप्ताको लागि कसरी बाँड्ने त त्यो अहिलेको अनुभवबाट कसै कसैकोलाई चाहिँ अलिकति शिक्षा दिन सकिने हुन्छ, अर्कोको अनुभव अरूले अर्कोले भन्न सक्छ, त्यो अर्को हप्ताको लागि तुरुन्तै त्यो झुन्डमै योजना बनाउन सकिन्छ, तपाईँले यसरी गर्दा राम्रो हुन्छ एकअर्का, त्यो पनि बढी के भन्छ त्यसलाई हामीले झुन्डमा शिक्षा गर्दाखेरि कमान्ड गर्नु हुँदैन, त्यो कुरै सिक्नुपर्छ, हरेक मान्छेलाई सुन्दाखेरि राम्रो लागोस् तर सबैले बुझोस्, इन्स्ट्रक्सन एउटा असल तरिकाले गर्नुपर्छ। अनि त्यस्तो खालको काम गर्दा नियन्त्रण गर्ने, सन्तुलित राख्ने, सौहार्द्रतामा राख्ने, शान्तिमा राख्ने, फोकस पोइन्टमा राख्ने, उद्देश्यपरकमा राख्ने, सबै कुराको जिम्मा कसको हुन्छ? अगुवा गर्ने व्यक्तिको हुन्छ। केही समयपछि त्यहाँनिर जब केही समय तपाईँले छलफल गर्दै जानुहुन्छ त्यो झुन्डमा नै कुनै एउटा पोटेन्सियल व्यक्ति निस्किन्छ, उसले धेरै कुरा बुझेको जस्तो लाग्छ, उसले सबै कुरामा अलिकति मेच्योर देखाउन थाल्छ, जोसुकै होस्। अब त्यसमा के हुन्छ भने यो चाहिँ मेरो श्रीमान, यो चाहिँ मेरो श्रीमती, यो चाहिँ मेरो भाइ, होइन निष्पक्ष, किनभने तपाईँ मैले सबभन्दा ठुलो कुरा नै परमेश्वरबाट निष्पक्षता सिक्नुपर्छ, किन परमेश्वर त्योभन्दा अर्को कुरा त हामीबाट ग्राउन्ड गर्नुहुन्न। मण्डली भन्ने बित्तिकै मेरो र तेरो हुनै सक्दैन, सबैलाई एउटै दृष्टि हुनुपर्छ, परमेश्वरको दृष्टि है। त्यसैले त्यहाँ पोटेन्सियल कुनै अगुवा हुने जस्तो छ भने अब उसलाई बिस्तारो बिस्तारो तालिम दिँदै जान सक्नुहुन्छ, उसले लिड गर्न थाल्छ, तर तपाईँ पछाडिबाट सहायता गर्दै गर्नुहुन्छ, उसले एउटा दुईवटा कुरा मात्रै आज गर्छ, त्यहाँ नै तुरुन्तै सुरु हुन्छ, बुझ्नुभयो? त्यसैले प्रत्येक मिटिङ तपाईँको समय हेरेर एक घन्टादेखि डेढ घन्टासम्मको, साढे एक घन्टा धेरै जस्तो कुरा गर्दा यताउता गर्दा डेढ घन्टाको ठिक हुन्छ, होइन? पहिलो आधा घन्टा चाहिँ सबै अरू कुराहरू छलफलमा जान्छ, अनि खास अध्ययन गर्ने एक घन्टा, अथवा कसै कसैलाई समयको अभाव छ भने 45 मिनट पनि राख्न सकिन्छ। सुरुमा झुन्डको अगुवा अलिअलि तालिम प्राप्त हुनुपर्छ, तपाईँलाई के गर्दै हुनुहुन्छ, जो अगुवाई गर्दै हुनुहुन्छ नि तपाईँलाई थाहा हुनुपर्छ म यसो गर्दैछु, अलिअलि तालिम प्राप्त हुनुपर्छ ताकि उसले अरूलाई लिड गर्न सक्छ, अरूभन्दा उहिएको स्टप अगाडि हुनुपर्छ। केही समयपछि जब अरू क्षमतावान व्यक्तिहरू आउँदै गर्छ उनीहरूलाई तालिम गर्दै जानुपर्छ। हामीले सुरुमै भन्यौँ प्रार्थना सबभन्दा महत्त्वपूर्ण, सुरुमा प्रार्थना र त्यसपछि प्रश्न, यो झुन्डमा महत्त्व दिने कुरा चाहिँ परमेश्वरको वचन, मैले भने त्यहाँ अध्ययन गर्ने, बुझ्ने, विश्वास गर्ने, एक्सप्लेन गर्ने, हरेक मान्छेको सोच बाइबलको शिक्षा र वचन अनुसार हुनुपर्छ, त्यो अगुवाको भूमिका हो। दोस्रो कुरो त्यहाँ प्रार्थनाको एकदम ठुलो महत्त्व हुनुपर्छ, अनि अर्को कुरो चाहिँ प्रश्न, अगुवाले जान्नुपर्ने चाहिँ राइट काइन्ड अफ क्वेसन, ठिक खालको प्रश्न, किनभने जब प्रश्न मात्रै उसको काम चाहिँ प्रश्न ल्याउने मात्रै हो, जब तपाईँले सही प्रश्न गर्नुहुन्छ नि मान्छेहरूले उत्तर दिन थाल्छ, त्यसले मान्छेलाई सिकाउँछ। अनि एउटा किताबमा मैले के हेरिरहेको थिएँ भने जब बाइबलमा कुनै उत्तर पत्ता लगाउन हामीले प्रश्न गर्छौँ नि, विश्वासै नगरे मान्छे त्यो पदमा हेरेर उसले उत्तर भन्छ नि, त्यहाँ जे छ त्यो भन्नुपर्छ, त्यो भन्दाखेरि उसले चाहिँ परमेश्वरको वचन घोषणा गरे हुन्छ, कतिचोटि त्यो वचन उसको हृदयमा काम गर्न थाल्छ, यस्तो मैले पढाएको थिएँ। त्यसैले एकअर्कालाई बाँड्ने मौका दिने कुरामा एकदम निष्पक्ष हुनुपर्छ, अनि कुनै विषय तपाईँलाई अलिकति जटिल भयो भनेदेखि सबै कुराको उत्तर दिनु पर्दैन, म यसलाई खोजतलास गरेर अध्ययन गरेर तपाईँलाई म बताउँछु भन्नु पर्यो, अनि जब तपाईँ त्यो गर्नु पर्यो, त्यसको लागि पनि प्रार्थना गर्नु पर्यो, सही समयमा प्रत्येकले आउँदो हप्ता गर्नुपर्ने कुराबारे प्रष्ट, मान्छेहरूलाई सबैलाई प्रष्ट के अर्को हप्ता गरिन्छ भन्ने कुराको जानकारी सही प्रकारले दिनु पर्यो, होइन? त्यसैले एक अर्काको अनुभव बाँड्ने बेलामा झुन्डको अगुवाले सबैलाई आफ्नो आफ्नो कुराहरू बाँड्नलाई एउटा स्वतन्त्र प्रकारले, होइन तर सीमित, किनभने एउटै व्यक्तिले टुमस, हाम्रो नेपाली संगति हुन्छ अनि त्यहाँ अब तपाईँसँग मेरो यहाँको संगतिको बदखोइ गरे होइन, रियालिटी छ क्या अनि मैले उनलाई सिकाउनु छ, अहिलेसम्म सिकाउनु भएको छैन, जुममा के सिकाउनु होइन। एउटा बहिनी छ, उहाँ आउनुभयो भने चाहिँ हरेक हप्ता उहाँको प्रार्थनाको विषय अरू सबैको भन्दा बढी हुन्छ, सबै डिटेलमा भनिराख्नुहुन्छ। अनि कहिलेकाहीँ अगुवाले त्यहाँ उनलाई बुझाउनु पर्ने हुन्छ। अर्को चाहिँ एकजना मान्छे के गर्छ भने नि, को को त्यो के अरे फेसबुकमा मान्छेहरू कोही के अरे यो अगमवक्ता एपोस्टल, वास्तवमा बाइबलीय भन्दा पनि यिनीहरूको सबैको कुरा अबाइबलीय छ क्या, गलत कुराहरू छन्। जसरी नेपालको ज्योतिषी छ नि, माता र ज्योतिषी टोटली आउट अफ कन्टेक्स्ट होइन सबै, तर त्यही कुरा विश्वास गरेर फुल चढाउने मान्छे पनि छन्। मेरै साथी कतिजना नपढे होइन पढेकै मान्छे, अचम्म लाग्छ मलाई। तपाईँहरू मैले सेन्सिटिभ हुन सिक्नुपर्छ, आफैलाई बरु चुप लागेर राख्न सजिलो हुन्छ होइन। कति हामीलाई सन्तुलित हुन कति जरुरी छ यो सबै कुरा, यो झुन्डमा चाहिँ सकेसम्म, त्यसैले यो सबै कुरा ठिक गर्ने चाहिँ प्रार्थना हो क्या। सो मिटिङलाई सही लक्ष्यमा डोर्याउने चाहिँ अगुवाले प्रार्थना यो सबै कुरा गर्नुपर्छ होइन, सन्तुलित प्रकारले मान्छेहरूलाई प्रोत्साहन मिल्ने खालको हुनुपर्छ, शिक्षा मिल्ने। कहिलेकाहीँ कोही कोही मान्छेले चाहिँ बाइबलको कुरा उल्टा खालको भने हुन्छ होइन। सबभन्दा बढी मलाई एउटा मन पर्दैन, कोही कोही मान्छेको घरमा चाहिँ येशु ख्रिस्टको एउटा खालको तस्विर बनाएको छ नि पोस्टरहरू, त्यो गलत हुन्छ। खासमा त्यो येशु ख्रिस्टको पोस्टर राख्ने गलत हुन्छ, किन बाइबलमा येशु प्रभुको मूर्ति बनाउनु पर्दैन, तर कतिको घरमा देखिन्छ होइन। अब त्यसलाई हामीले के भन्ने, मलाई चाहिँ मन पर्दैन, मेरो काहीँ पनि तपाईँले देख्नुहुन्न, किन बाइबलमा त्यो लेखा छ होइन। येशु प्रभु ठ्याक्कै त्यो मूर्ति जस्तो त हुनुहुन्थेन। अब कसै कसैलाई त्यसले केही बाधा नगर्ला होइन, भने मतलब कहिलेकाहीँ मान्छेले भन्दाखेरि ठ्याक्कै बाइबलको उल्टा कुरा भनिरहेको हुन्छ, उसले त बाइबलको बारेमा बुझ्या छैन नि, मुक्तिको बारेमा बुझ्या छैन। तपाईँले त्यही कारण तपाईँलाई म पछि सिकाउँछु, यो हामीले आफैलाई एजुकेट गर्ने भन्ने सब्जेक्ट छ यहाँ। त्यो एजुकेट गर्दाखेरि चाहिँ कतिवटा सब्जेक्टहरू, जस्तो परमेश्वरको बारेमा, त्रिएक परमेश्वर, बाइबलको बारेमा, येशु प्रभुको बारेमा, उद्धारको बारेमा, मान्छेको पापको कन्डिसनको बारेमा, यसको बारेमा गहिरो के भन्छ बेसिक आधारभूत शिक्षाहरू हामीले लिनुपर्छ, ताकि कुनै पनि कुरा गर्दाखेरि बाइबलका पदहरू उल्टा इन्टरप्रेट नहोस्, त्यसले गलत ठाउँमा पुर्याउँछ होइन। किनभने यो परमेश्वरको वचन हो नि, हामीले परमेश्वरको चाहनाभन्दा अर्कोतिर कुरा गर्न थाल्यो भने बिग्रिन्छ नि। एकअर्काप्रति हामीले जवाबदेही हुने किसिमले गर्नुपर्छ। कतिको अरूको कुरा नसुन्ने बानी छ, मैले अस्ति तपाईँ अघि नै तपाईँलाई भनिसकेँ, यो कुरामा चाहिँ हामी सबैले दोहोऱ्याएर सुन्नुपर्छ, कान बाक्लो हुनुहुँदैन। तपाईँलाई म भन्छु, म परिवारमा सबैको कुरा अहिले बढी नै सुन्छु, पुरै सुन्छु नि के को, तर कुरा सुन्दैमा सबै कुरा बिग्रिँदैन क्या। मेरो समझ त परमेश्वरले मलाई दिएको कुरा त जान्दैन नि, सुनिसकेर पनि मैले ठिक कुरा गर्न सक्छु नि, त्यसलाई नम्रतामा गर्न सक्छु होइन। तुरुन्तै रिसाएर झट्ट झट्ट गर्नु पर्दैन। यो वास्तवमा अस्ति हामीले केटकेटी र परिपक्वता कुरा, चाइल्डिस कुरा गरेका थियौँ नि, हामी कति चाइल्डिस छौँ नि, किन वी डोन्ट थिङ्क थ्रु, शिक्षा पाएको छैन होइन। तालिमले मान्छेलाई सक्षम बनाउनु पर्छ, तर यस्ता खालको सही कुराहरू सिक्नु पर्यो। सो बढी बोल्ने होइन, लिडरले यसमा सहायता गर्नुपर्छ, त्यसलाई सन्तुलित तर सही प्रकारले, डिक्टेटर प्रकारले होइन। मान्छेसँग बोल्दाखेरि कतिचोटि थाहा छ तपाईँलाई, मान्छेलाई भेट्ने बित्तिकै जुन टपिक्स तपाईँले निकाल्नुहुन्छ नि, म त धेरै जस्तो मान्छेलाई भेट्दाखेरि कस्तो हुनुहुन्छ होइन, मान्छे बिरामी भएको छ भने थाहा पायो भने पानी खानुहोस् भन्छु म, त्यो शिक्षा सधैँ जान्छ होइन। तर हामीले के शिक्षा उनीहरूले दिन्छौँ त्यो पनि बाइबलीय सकेसम्म सत्य हुनुपर्छ। कहिलेकाहीँ मान्छेले बोल्ने तरिका पनि ठिक छैन, आफैलाई जाँच्नुपर्छ। मैले भन्न खोजेको, हामी पहिला त मान्छेहरूलाई गलत शिक्षा दिन्छौँ, दोस्रो कुरा उनीहरूले हामीलाई खराब बुझ्छ, तेस्रो कुरा परमेश्वरलाई निन्दा गर्छ। त्यस कारण हामीले आफैलाई कति जाँच्नुपर्छ, विशेष गरी लिडरसिपमा होइन। बाइबलीय शिक्षा सिक्ने मौका हामीले लिनुपर्छ, बाइबलीय शिक्षा सिक्नुपर्छ। त्यस कारण यहाँनिर मैले फेरि नम्बरिङ गरेर झुन्ड सुरु गर्दाखेरि कसरी पार्टनर, फाइन्ड द पार्टनर भन्ने शब्द, त्यो झुन्डमा को को व्यक्तिसँग बाइबल अध्ययन गर्ने, यो जागृति झुन्ड गर्ने, अथवा ठाउँ अथवा कुन सब्जेक्ट, यो सबै कुराको विचार अगुवाले पहिला नै निर्णय गर्नुपर्छ। झुन्ड सुरु गर्नु अगाडि यो सबै कुरो छलफल हुनुपर्छ। अब हाम्रो हिसाब किताबमा त हामीले केही कुरा, म तपाईँलाई केही समयको लागि गाइडेन्स गर्छु होइन, बेसिक कुराहरू तपाईँलाई म गाइडेन्स गर्छु, त्यसपछि तपाईँ आफैलाई थाहा हुन्छ के गर्नुपर्छ। त्यस कारणले तर म तपाईँलाई भन्छु, म यति प्रार्थना गरिरहेको छु, यो कुराले एक वर्षपछि हामीले 1,000 जना मान्छे हरेक मण्डलले थपेको होस्, यो असम्भव छैन, अनि तिनीहरूलाई सही बाटोमा शिक्षा पनि दिइराखेको होस्, ताकि हामीले विश्वासमा ल्याए मान्छे हाम्रै विरुद्धमा खडा भएर आउँछ, हामीले केही गरेका छैन, किनभने त्यस्तै खालका मान्छेले उनीहरूलाई उडाइरहेको हुन्छ। त्यो उड्नु पनि गलत भन्ने पनि थाहा छैन, त्यो उडाउने मान्छेले गरेका गल्ती पनि थाहा छैन, बुझ्नुहुन्छ? परमेश्वरको आज्ञा पालन गर्ने ख्रिस्टको चेला त प्रभुप्रति इमान्दार, एकअर्काप्रति इमान्दार हुनु पर्यो नि, होइन? सत्य बोल्ने, प्रेमी हुनु पर्यो, हामीले गरेको काम परमेश्वरलाई महिमा दिनु पर्यो। त्यसैले त्यो मैले तपाईँलाई सुरुमै भने कसरी झुन्ड तयार गर्ने, पार्टनर कसरी, त्यसमा सहभागी हुने व्यक्तिहरू कसरी छान्ने भन्दा सुरुमा त्यसको बारेमा प्रार्थना गर्ने समय र टाइम तोक्ने, दिन तोक्ने, होइन? अनि को को सहभागी हुने उनीहरूको लागि दिनदिनै एउटा कुरा चाहिँ झुन्डको अगुवाले के गर्नुपर्छ, त्यो जो जो व्यक्ति तपाईँको क्लासमा हुन्छ नि, तपाईँले 24 घन्टामा एउटा टाइम तोकेर जुन बेलामा तपाईँले क्वाइट टाइम गर्नुहुन्छ, बाइबल पढ्नुहुन्छ, परमेश्वरलाई महिमा चढाउनुहुन्छ, धन्यवाद दिनुहुन्छ, आफ्नै लागि प्रार्थना गर्नुहुन्छ, त्यही बेलामा त्यो मान्छेहरूको नाम पनि राखेर प्रार्थना गर्नुहोस्। तपाईँलाई म भन्छु, मेरो लागि प्रार्थना गर्ने धेरैजना छन्, उनीहरूले दिनदिन उनीहरूको खातामा लेखा छ। कति खुसी लाग्छ कि मेरो लागि दिनदिनै मान्छेले प्रार्थना गरिरहेछ, किनभने परमेश्वरको आत्मा अनुग्रह मलाई सुरक्षा दिइराख्नुहुन्छ, उनीहरूको प्रार्थना सुनिराख्नुहुन्छ। पावलले यहाँसम्म त्यस्तो व्यक्ति, यति शक्तिशाली व्यक्तिले रोमीमा हेर्नुहोस्, अर्को ठाउँमा हेर्नुहोस्, उसले ती विश्वासीहरूलाई मेरो लागि प्रार्थना गर ताकि मैले गरेको कुरा चाहिँ सही होस्। देख्नुभयो, प्रार्थना एकअर्काले गर्ने कुरामा हामीले कहिले पनि पछि हट्नु हुँदैन, प्रार्थना गरेर परमेश्वरमा भरोसा गरेर सुरु गर्ने, यो कसरी सुरु गर्ने एक नम्बर। दोस्रो नम्बरमा ज्ञानको कुरा, सन्तुलित ज्ञान हुनु पर्यो, होइन? आफैलाई शिक्षामा बढाउनु पर्यो। अनि तपाईँलाई मैले भनेको थिएँ त्यो शिक्षाको कुरा गर्दाखेरि परमेश्वरको वचन, मण्डली, येशु ख्रिस्टको बारेमा जो शिक्षाहरू छन्, त्यसपछि प्रार्थना, विश्वास, अर्को चाहिँ यो मानिस छ नि, मान्छेको बारेमा पनि हामीलाई सही कन्सेप्ट हुनु पर्यो। येशूलाई विश्वास नगर्दा मान्छेको अवस्था कस्तो हो, यो हरेक व्यक्तिले थाहा पाउनुपर्छ। कुनै पनि व्यक्ति अब धेरैचोटि के हुन्छ भने चर्चमा आउँछ अनि हामीले राम्रोसँग शिक्षा दिए हुँदैन, उसले विश्वास गरेर बत्तीचुली लिइसकेको छ, कति के कुरा थाहा छैन, तर विश्वास नगर्ने मान्छे कस्तो अवस्थामा छ त्यो बाइबलमा छ। त्यो उसको कन्डिसन भनेको परमेश्वरबाट टाढा, होइन? उसले विश्वास गरेर क्षमा पाएन भने परमेश्वरको क्रोध, अनि बाइबलमा लेखा छ नि 20 अध्यायमा, होइन 21-20 प्रकाशको पुस्तक, अन्य अरू ठाउँहरू पनि छन्, मत्ती 25 पनि येशू प्रभुले भन्नुभएको छ त्यो आगोको भट्टीमा फालिने कुरा, किनभने उसमा चाहिँ आदमले गरेको पाप, हवाले गरेको पाप, परमेश्वरबाट उनीहरू टाढा भएको कुरा उनीहरूको जीवनमा, रोमीको पुस्तकमा पनि छ, धेरै ठाउँमा छ यो। त्यसैले यसको बारेमा हामीले राम्रो आफैले यो सबै बुझ्नु पर्यो। मुक्ति, उद्धार, उद्धार कसरी पाउँछ, कस्तो खालको व्यक्ति उद्धार पाएको हुन्छ, कस्तो खालको व्यक्ति हामी उद्धार पाएका छौँ भने हामीमा के परिवर्तन हुन्छ। येशू प्रभुले सबभन्दा बढी निकोदेमसलाई नयाँ जन्मको बारेमा भन्नुभयो। योहन्नाको सुसमाचार लेख्ने व्यक्तिले पहिल्यै अध्यायमा हामी कसरी परमेश्वरको छोराछोरी हुन्छौँ भन्ने कुरा, येशूलाई विश्वास र ग्रहण, येशूलाई ग्रहण गर्ने भने चाहिँ आफ्नो जीवन येशूलाई सुम्पने पनि हो नि, होइन? अनि त्यस्तो व्यक्ति चाहिँ परमेश्वरबाट जन्मिन्छ भन्ने कुरा छ। यो कुरो सबैले बुझ्नुपर्छ। हामीमा ख्रिस्ट जिउन थाल्नुहुन्छ, हाम्रो स्वभाव येशूको स्वरूप जस्तो हुन्छ, हामीले गर्ने प्रेम व्यवहार, त्यही मैले भने नि पहाडी उपदेशमा 5 अध्यायमा मत्तीको, येशू प्रभुले कसैले दाहिने गाला थप्पड हाल्छ भने देब्रे थाप्नु पर्यो कि, देब्रे थप्पड हाल्छ दाहिने, होइन? त्यो अरूप्रतिको व्यवहारको कुरा हो नि हामीले, तर यो धेरै जस्तोले यस्तो गर्दैन नि, रिसाउने मान्छेसँग झडै गरेर हुन्छौ नि, नो, तपाईँ र म ख्रिस्टको चेला हुँ भने हामीले त परमेश्वरले के गर्नुहुन्छ, धार्मिकता त्यहाँ ज्योति हुन्छ प्रियहरू हो। त्यही रोमी के भन्छ, मत्ती 5:14 त्यहाँ लागु हुन्छ, हामी संसारका ज्योति, अनि 16 हाम्रो व्यवहार देखेर संसारको मानिसहरूले पिताको महिमा गर्छ। त्यही तपाईँ र मलाई बदनाम गर्ने पनि, यदि उनीहरूलाई हामीले राम्रो कुरा बोल्यौँ भने भित्रभित्रै मनमा थाहा हुन्छ। मैले त यस्तो अनुभव पनि गरेको छु, गाउँमा हामीलाई भेट्यो भने खैरो खन्ने मान्छेहरूलाई भेट्टाएसम्म सहयोग गर्न थाल्छ मैले, अनि पछि पछि चाहिँ विरोध गर्न छोडेर हाम्रो सपोर्ट गर्न थालेछ क्या. मलाई यस्तो कुराहरू थुप्रै अनुभव छ, किन सुरु सुरुमा त म एक्लै विश्वासी थिएँ नि होइन. त्यसैले सन्तुलित एजुकेसन, एजुकेट आवर सेल्फ, अनि यसको बारेमा नि हामी मुख्य कुरा चाहिँ एक एउटा क्लास अध्ययन गर्छौँ. हामी आफैले यो बारेमा राम्रोसँग बुझ्नु पऱ्यो. अर्को कुरो, तेस्रो कुरो चाहिँ हामीलाई यो इभ्यालुएसन त्यति आउँदैन. जस्तो कुनै पनि कुरा बारेमा कुरा गर्यो भने हामीले गरेको विषय छलफल गरेको, जब यो कुरो यसरी गर्ने भन्छौँ नि, त्यो लेख्ने अथवा त्यसलाई कसरी कार्यरूपमा लान सकिन्छ, त्यसलाई प्लान गर्ने, त्यसो नगर्ने मान्छे के हुन्छ भने उसले कहिले इभ्यालुएसन गर्दैन. आज कुरा सुन्छ, हिँड्दैछ, पाइलो मेट्दैछ. अनि हाम्रो नेपाली तरिका धेरै जस्तो यस्तै छ, कुरा त ठुल्ठुलै गर्छौँ, अनि जब आउट अफ माइन्ड, आउट अफ साइट, आउट अफ साइट, आउट अफ माइन्ड, जब त्यो कुरो सिद्धियो त्यसलाई गरेका छैन, पाँच वर्षपछि पनि त्यही कुरा फेरि त्यसै गरी उत्साहित भएर गरेका छ, काम चाहिँ गरेका छैन. मेरो जीवनमा धेरै यस्ता कामहरू बाँकी छन् जुन चाहिँ मैले कुरा गर्छु, काम गरेका छैन. हामीले काम गर्न थाल्नुपर्छ, एउटा कुरा गर्नुहोस् त्यसलाई पुरा गर्नुहोस् होइन. सो यो कुरा गर्नुपर्छ, इभ्यालुएसन. अनि त्यसको उद्देश्य चाहिँ वचनको ज्ञान र वृद्धि, आत्मिक रूपमा परिपक्व परमेश्वरको नजिक हुन, उहाँसँग पवित्रताको हिँडाइमा निरन्तर बढ्ने कुरामा इभ्यालुएसन हो. कुनै पनि व्यक्तिले, त्यही कारण तपाईँलाई म भन्छु, मण्डलीमा तपाईँहरू अगुवाई गर्नुहुन्छ नि, कहिलेकाहीँ म तपाईँको मण्डलीमा अगुवाई गरेर यहाँबाट हेर्छु, त्यहाँ आउँदाखेरि हेर्छु. हुन त अरूको त मैले हेरेको छैन, बेथानीको कुरा गरेर आएको छु. कतिचोटि त्यहाँ उभिन्छन् ती मानिसहरू, तिनीहरूलाई थाहा छैन कि कसरी त्यहाँ प्रस्तुत हुनुपर्छ, किन त्यसको बारेमा तालिम पाएन. योभन्दा गएको समय मैले अलिअलि कुरा पनि गरेका थिएँ. इभ्यालुएसन मुख्य कुरो चाहिँ के छ भने नि, हामी आफै होइनौँ नि, हाम्रो बिचमा परमेश्वर हुनुहुन्छ. हाम्रो शरीर परमेश्वरको मन्दिर हो, होइन? पहिलो कोरन्थी 3:16 ठ्याक्कै हाम्रो शरीर परमेश्वरको मन्दिर हो, किनभने परमेश्वरको पवित्र आत्मा हामीमा रहनुहुन्छ. यो त पक्का हो नि. तपाईँहरू म ख्रिस्टमा साँच्चै नयाँ जन्म भएको छ, तपाईँले मैले मुक्ति पाएको छ भने त त्यो व्यक्तिको अवस्था भनेको परमेश्वरको मन्दिर हो नि. त्यसो भए मण्डलीमा नहुँदाखेरि, मन नपरेका बेलामा अरूको बारेमा कुरा काट्दा, अरूलाई गाली गर्दा, अरूको बारेमा सराप्दा, नराम्रो काम गर्दा, बदनाम फिना हुँदा, परमेश्वरलाई निन्दा हुँदै, परमेश्वरको मान्छेले त सबै समय धार्मिकता मात्रै गर्न मिल्छ नि. बुझ्नुहुन्छ के, यस्तो पनि सम्भव छ र? सम्भव छ, किनभने हामी त आफ्नै होइनौँ, परमेश्वरको हो नि. जब हामी परमेश्वरको व्यवस्था अनुसार हिँड्न थाल्छौँ नि, हामीलाई बिगार्नेहरूको डिफेन्स उहाँले नै गरिदिनुहुन्छ. यो त बाइबलमा छ नि. हाम्रो पक्षमा परमेश्वर हुनुहुन्छ भने हाम्रो विरुद्धमा को हुन सक्छ, पावलले रोमीमा भन्छ. त्यस कारणले प्रियहरू, यो हामीले सोच्नुपर्छ. बाइबलीय प्रभावकारी परमेश्वरको इच्छा बुझ्ने, अनि मानिसहरूको आवश्यकता परमेश्वरको इच्छा अनुसारको आवश्यकता बुझ्ने, यो सबै कुरामा हामीले मूल्याङ्कनद्वारा गर्न सक्छौँ. हिजो गरेको कुरालाई फेरि फर्केर एकचोटि हेरेपछि हामीले कुन चाहिँ ठिक गरेछौँ, कुन कुनमा सुध्रिनुपर्छ, किन यस्तो, यो सबै मूल्याङ्कनको बारेमा हामीले जान्नुपर्छ. अनि तपाईँलाई म भन्छु, मुख्य अगुवाले पनि अरूले हाम्रो मूल्याङ्कन गर्नुपर्छ. यो अनुभव मलाई, म ओएममा पानी जहाजमा हुँदाखेरि छ. हामीहरू, म चाहिँ जहिले पनि धेरै जस्तो टिममै पर्थेँ, लिडर, तर त्यहाँ सबैजना जम्मा भएपछि मेरो पनि इभ्यालुएसन हुन्थ्यो. मैले गरेका गल्तीहरू उनीहरूले देखाउनु पर्छ, अनि मलाई थाहा छ कति ह्युमिलिएसन, कति त्यो हुन्छ. तर हामीले सिक्नुपर्छ कि त्यसलाई नम्रता साथ, हो मैले बुझिनँ अथवा गल्ती गरेँ, अरूचोटि नगर्ने. हामीले आफैले बदलिनुपर्छ. यस्तो कुरामा हामी सजिलो हुनुपर्छ. जब यो सिक्दै नसिकेका मान्छेले चाहिँ परमेश्वरको अगुवाई, उहाँको चर्चको अगुवा निभाउन सक्दैन. सुरु गर्दा कसरी गर्ने? मण्डली मण्डली चाहिँ एउटा संस्थाको, पहिला पहिला तपाईँले बाइबल स्टडी सुरु गर्दा को मान्छे भन्दाखेरि अगुवाहरू पनि गर्न सक्नुहुन्छ. तपाईँले प्रार्थना गरेर विचार गर्नु पर्यो. एउटा कुरा यहाँनिर मैले के लेखाएको रहेछ भने, अरूलाई सहभागिता गराउनलाई, कुनै पनि कुराको बारेमा अरूलाई कुरा गर्दाखेरि, अङ्ग्रेजीमा पुसी भन्छ नि, अलिकति फोर्सफुल, जस्तो कहिलेकाहीँ यो अभियन्ताको तरिकाले अगाडिबाट यसरी जोड दिएर भन्छ नि, हामीले विश्वासीहरूले एकदम फरक प्रकारले भन्न सिक्नुपर्छ. हामीले प्रार्थनाको, परमेश्वरको वचनको, आज्ञा पालनको फाइदा छ, तर त्यसलाई मान्छेहरूको अगाडि प्रस्तुत गर्दा केवल परमेश्वरलाई प्रस्तुत गर्नुपर्छ. केवल परमेश्वरले के चाहनुहुन्छ प्रस्तुत गर्नुहुन्छ. हामीले तपाईँले यस्तो गर्नुपर्छ, यस्तो हो भनेर भन्नु हुँदैन. त्यो फरक छ, मान्छेले थाहा पाउँछ, किनभने परमेश्वरको कुरा हो. परमेश्वरले यस्तो कुरालाई यसरी हेर्नुहुन्छ, परमेश्वरले हामीले के गरेको मन पराउनुहुन्छ त्यसरी हामीले पुष्टि चाहिँ के हुन्छ भने ल तपाईँ आउनै पर्छ भन्यो भने मान्छेलाई अप्ठ्यारो हुन्छ नि, त्यसरी पुस गर्नु हुँदैन। पहिलो कुरा त के हुन्छ, यो मण्डलीमा सङ्गति भनेको त भोलिन्टियर कुरा हो नि, मान्छेले स्वइच्छाले गर्नु पर्यो नि। त्यस कारण जब तपाईँले परमेश्वरको आज्ञाको रूपमा प्रस्तुत गर्नुहुन्छ मान्छेले इन्कार गर्न सक्दैन। तपाईँले भनेको कुरा जतिसुकै जोडिदिएर भन्नुहोस् इन्कार पनि गर्नु सक्छ। त्यस कारणले यस्तो कुराहरूमा हामी सुध्रिनुपर्छ, पोजिटिभ एन्ड ग्रेसियस एटिच्युड। हामीलाई पटक्कै मन नपर्ने कसैले काम गर्यो भने पनि यसले हिजो पनि अस्ति पनि अस्ति नै पनि फलानु मान्छेसँग नि यस्तो गर्छ भनेर उसँग नेगेटिभ हुने भन्दा उसँग हामीले पोजिटिभ उसलाई उत्साह दिने, किन हामी त उसलाई सुध्रिएको देख्न चाहन्छौँ नि। सुधार्ने तपाईँ र म होइन, यो कुरो तपाईँले मैले थाहा पाउनुपर्छ, सुधार्ने परमेश्वर। सबभन्दा बढी उनीहरूलाई बाइबलमा डोर्याउनुपर्छ, उनीहरू आफै जानुपर्छ अनि आफैले प्रेम गर्नुपर्छ, प्रार्थना गर्नुपर्छ। त्यसरी यो तरिका फरक छ प्रियहरू, यसरी चाहिँ हामीले गर्न सक्छौँ किनभने यो सबै भोलिन्टियरी काम हो, करकापमा हुनै सक्दैन। त्यसैले धेरै प्रार्थना चाहिन्छ, एकदमै धेरै, किनभने परमेश्वरमा प्रार्थना गरेपछि उहाँले काम गर्नुहुन्छ नि। प्रार्थना भनेको चाहिँ चिन्ता गरिराख्ने होइन, परमेश्वरमा भरोसा गर्ने। तपाईँ र मैले परमेश्वरमा भरोसा गर्न पहिला कुरा त तपाईँ र मेरो जीवन पवित्र हुनुपर्छ, हरेक कुरामा हामी पवित्र हुनुपर्छ। कुनै पनि कुरा जुन चाहिँ गलत छ त्यो कुरो तपाईँ र मेरो जीवनमा रहिरहनु हुँदैन। त्यसो त त्यो रहिरहने मान्छे त परमेश्वरको आत्मालाई सन्ताप गर्छ नि, बाइबलमा प्रष्ट छ। पाप त्याग्ने नै हुनुपर्छ, पवित्र जीवन जिउने, पवित्रतामा हिँड्ने, परमेश्वरको डरमा जिउने होइन। अनि मान्छेहरूलाई सूचना दिँदा पनि सही तरिकाबाट प्रस्तुत गर्ने होइन, नम्रता प्रेम आदरणीय प्रकारले। अर्को कुरो टाइम म्यानेजमेन्टमा एकदम सही हुने। अनि धेरैचोटि मलाई आफ्नै फेरि भन्नु लाग्छ, मेरो सङ्गति यहाँ जो छ, हाम्रो कतिजना नेपालीहरूलाई चाहिँ अहिले पनि टाइमको बारेमा कहिले काहीँ 2 घन्टा ढिला गरिदिन्छ, मैले गर्नै बाँकी छ क्या, म एक दिन मजाले उनीहरूसँग बसेर कुरा गर्ने विचार छ। जुन दिन उनीहरू ढिलो भयो त्यो दिन मैले एक शब्द उठाइनँ, किन मलाई चाहना छैन कि उनीहरूलाई चित्त दिखोस्। ढिलो त भइसकेको छ होइन, तर जब अर्को मिटिङ सुरु गर्ने बेला आउँछ त्यतिखेर मैले यो विषयलाई राखेर प्रार्थना गर्ने विचार छ, म त्यसरी विचार गर्दैछु। त्यस कारण हामीले के हुन्छ भने नि, परमेश्वरको आत्मालाई काम गर्ने मौका, परमेश्वरको वचनलाई काम गर्ने मौका, अनि तपाईँ र मैले टोटल परमेश्वरमा भरोसा, अनि त्यसपछि परमेश्वरले गरेर हुने हो नि त, हामीले गरेर त हुँदैन नि, सबै परमेश्वरबाटै हुने हो नि त होइन। त्यसैले धेरै कुराहरू टाइम सेन्सिटिभ भनेको चाहिँ त्यसको डेट हुन्छ, तर त्यसलाई ठिक प्रकारले गर्नु पर्यो। धेरै ठुलो ग्रुप चाहिँ नबनाउने भन्ने कुरा छ, म छिटो गर्छु। अब अर्को कुरो, यो मिटिङ सुरु गर्दाखेरि मैले धेरै कुरा भनिसकेँ त्यसको बारेमा, योजना पहिला नै योजना बनाउनु पर्छ, अनि त्यसको बारेमा धेरै विचार गरिसक्नुपर्छ, प्रश्नहरू पहिले तयार गर्नुपर्छ, कुनै कुन सेक्सन उत्तरहरू पहिल्यै अध्ययन गर्नुपर्छ, त्यसलाई सकेसम्म लेख्नुपर्छ, प्लानिङ एकदम, यो एकदम जरुरी छ। हामीले जे भन्छौँ मेरो जीवनमा पनि मैले गर्नुपर्ने कुरा चाहिँ, मलाई धेरै जस्तो सबैप्रति केही न केही गरौँ भने जस्तो लाग्छ, मबाट नेगेटिभ शब्दै आउँदैन, हुन्छ भन्ने शब्द आउँछ, जहिले पनि म भेट्छु भन्ने शब्द आउँछ, तर भेट्न त कहिले भ्याउँदिनँ। अनि कहिलेकाहीँ मान्छेहरूले फोन गर्दाखेरि म एकछिनपछि गर्छु भने भरे 2 महिना बित्यो बिर्सिहालेँ, मेरो जस्तो समस्या तपाईँलाई नहोस्, त्यसको मतलब तपाईँले गर्छु नभन्ने होइन, तर कुनै कुरा गर्छु भने पनि त्यो लेखेर त्यसलाई गर्नुपर्छ, अनि नगरिकन कुनै पनि कुरा हुँदैन, अनि तपाईँले नगरिकन नहुने कुरा के छ तपाईँले थाहा पाउनुपर्छ, किनभने तपाईँले नगरिकन नहुने कुरा अर्को मान्छे छैन, तपाईँ त्यहाँ त्यसको ठाउँ ओगटेर बस्नु भएको छ, तपाईँ बाधक बन्नुहुन्छ। त्यस कारण यी सबै कुरामा हामी ख्रिस्टका चेला भनेको चाहिँ प्रभावकारी हुनु पऱ्यो क्या, परमेश्वरको लागि प्रयोग हुनु पऱ्यो होइन। हामी जस्तो सुकै शरीरका हौँ, परमेश्वरलाई त त्यसको केही मतलब छैन नि, उहाँले त सक्नुहुन्छ नि होइन। त्यस कारण त्यो कुरो विचार गर्नुपर्छ, कमिटमेन्ट। जब यो मिटिङ सुरु गर्दाखेरि मान्छेहरूलाई पहिलोचोटि भेटिन्छ नि, त्यतिखेर नै उनीहरूलाई के कुरा गर्नु पऱ्यो यो सबै कुराको बारेमा जानकारी दिनुपर्छ, ओरिएन्टेसन भन्छ, उनीहरूलाई कमिटमेन्ट गराउनु पर्छ, उनीहरूको सहभागी मिनिमम टाइमको बारेमा हरेक कुराको बारेमा क्लियर, त्यसको लागि त पहिले प्लान गर्नु पऱ्यो नि, ओरिएन्टेसन, उनीहरूसँग कम्युनिकेसन गर्ने कुराहरू प्रष्ट हुनुपर्छ, ओरिएन्टेसन भने त हामी सबैलाई थाहा छ, डिटेलमा जानुपर्छ। तपाईँलाई म भन्छु, म जहाँ बस्दैछु अमेरिकामा आवश्यकताभन्दा बढी डिटेलमा जान्छ, यति धेरै कि दिक्क लाग्छ। तर हामी नेपालमा केही योजनै बनाउँदैन, जे आउँछ त्यही, भोलि के मिटिङ छ आजसम्म कसैलाई थाहा हुन्छ। त्यस कारण त्यस्तो खालको कुरा बदल्नुपर्छ। बरु दुईवटा कुरा गर, पुरा रूपले गर, पहिलादेखि गर, योजनाबद्ध तरिकाले गर, किनभने तपाईँ र म त परमेश्वरलाई तयार भएको हो नि त, परमेश्वरको चेला हो नि त हामी, होइन? अब यो मैले यो ड्युरेसनको बारेमा त अघि नै भनिसकेँ, होइन? तपाईँलाई त्यो एउटा कुरा के हुन्छ भने, यो बाइबल स्टडीको त्यो झुन्डहरू खडा गर्दा सायद तपाईँले निरन्तर गर्नुभन्दा 6 हप्ते 5 हप्ते 4 हप्ते एउटा कोर्स तयार गर्ने अनि त्यसपछि 1-2 हप्ता छुट्टी लिन पनि सकिन्छ, अथवा त्यो नगर अरू गर्नु पनि सकिन्छ। हुन त कतिचोटि मान्छेहरूलाई हरेक हप्ता भेट्न मन लाग्छ होला, होइन? अनि फेरि अगुवा इभ्यालुएसनको कुरा भयो, होइन? मिटिङमा के ल्याउनुपर्छ भन्ने कुरा पनि सबैले सम्झिनुपर्छ, त्यो पनि ओरिएन्टेसनमा हुनुपर्छ। आफैले किनेर दिने कि कापी कलम बाइबल, त्यो सबै कुरामा पनि उनीहरूलाई चेतना दिनु पर्यो, होइन? चेलापनमा 5 कुरा मुख्य: प्रार्थना, पवित्रता, पवित्र आत्मा, सेवाको काम, वचन, येशूको जीवन। यसको बारेमा हामी पछि अध्ययन गर्छौँ, होइन? मैले के भने, प्रार्थना, पवित्रता, पवित्र आत्मा, सेवाको काम, परमेश्वरको वचन, येशूको जीवन, यो कुराहरूमा क्लियर अध्ययन हुनु पर्यो। एजुकेट योर सेल्फ। आत्मिकी अनुशासन कसरी अभ्यास गर्ने, जुन ख्रिस्टको जीवनबाट सिक्छौँ। तपाईँ र मेरो जीवन चाहिँ येशूको जस्तो हुने भनेकै हाम्रो चरित्र व्यवहार हो नि, हरेक कुरामा, सब कुरामा, होइन? एकअर्कालाई कसरी उत्साह दिने, त्यस्तो कुरा पनि हामीले सिक्नुपर्छ। अनि कोही कोही मान्छे झुन्डमा हामीभन्दा जुनियर भए पनि उसले त्यस्तो कुरा उसमा वरदान हुन्छ, हामीले सिक्न सक्छौँ, बुझिन्छ? त्यसैले सबैको कुरालाई याद गर्नुपर्छ, राम्रो कुरालाई विचार गर्नुपर्छ। तर कहिलेकाहीँ के हुन्छ भने, मभन्दा उसले बढी भन्यो भने जस्तो, कहिलेकाहीँ त्यो सबै कुरा हामीले अहम्ता त्याग्नुपर्छ क्या। कसैले पनि गरेको कुरालाई उसले गरे भन्नु सक्नुपर्छ, होइन? अब अर्को कुरा, यो झुन्डमा महिलाको मात्रै गर्ने कि पुरुष र महिला गर्ने, यो सबै परिस्थिति अनुसार छलफल गरेर, प्रार्थना गरेर निर्णय गर्ने कुरा। अब पुरुषको मात्रै पुरुषहरूले, स्त्रीको मात्रै स्त्रीहरूले गर्दा चाहिँ अझै राम्रो हुन्छ। त्यसको लागि कोही स्त्रीहरू पनि यो तालिम लिनु पर्यो, होइन? अनि उनीहरूले स्त्रीहरूकै बिचमा, किनभने त्यसो गर्दाखेरि चाहिँ सबै विषयमा उनीहरूले गहिरो प्रकारले कुरा गर्न सक्छ। जब पुरुष र स्त्री छ, उनीहरूले आफ्नो मनमा आएको प्रश्न खोलेर सोध्न सक्दैन। पुरुष पुरुषले गर्दाखेरि उनीहरूको पनि विषयहरू सबैमा छलफल गर्न सक्छ, अनि त्यो कुरा चाहिँ सल्लाह गर्छ। अर्को, पति र पत्नी यो झुन्डमा बस्ने कि नबस्ने, त्यो पनि परिस्थिति अनुसार, कोही कोही समयमा हुनसक्छ, तर धेरै उपयुक्त चाहिँ छुट्टै छुट्टै गर्दा फाइदा हुन्छ भनेर त्यो किताबले लेखेको छ। त्यसैले आत्मिकी परिपक्व भएकालाई मात्र हो कि यो नयाँ व्यक्तिहरूलाई, मैले अघि सुरुदेखि नै यसको बारेमा भनिसकेँ, नयाँ भर्खरै विश्वासै नगरे व्यक्तिसँग तपाईँ गर्न सक्नुहुन्छ? तपाईँको लक्ष्य भनेको उसलाई ख्रिस्टमा विश्वास दिलाउने हो। तर बाइबलमा जब हिँड्दै गर्दाखेरि परमेश्वरको वचन उसँग बोल्नुहुन्छ नि, बाइबल लेखा छ नि, परमेश्वरको वचन जब जान्छ रित्ते आउँदैन भन्ने एउटा वचन छ, होइन? त्यसैले मान्छेले जब बाइबल अध्ययनै गर्छ, हाम्रो कुरा, हाम्रो बठे हाम्रो कुरा होइन, बाइबल अध्ययन गर्नु पर्यो। आत्मिकी अनुशासनको अनुभव नभएकालाई हामी जागृतिमा ल्याउन सकिन्छ, तर हामी जो जागृत भइसकेका छौँ, हामी पनि अझै बढ्न सक्छौँ। त्यसैले हामी सिपालु छौँ, त्यस कारण ध्यानै नदिने, जस्तो कहिलेकाहीँ मण्डलीमा के हुन्छ भनेदेखि नि, विशेष गरी यो वर्सिप झुन्डले गर्छ, कहिलेकाहीँ वर्सिप गर्ने बेलामा चाहिँ गरिरहेको हुन्छ, जब प्रचार गर्छ नि तिनीहरू बाहिर गएर बस्छ, गफ गरेर आउँछ। त्यस्तो मान्छेहरू मलाई मन पर्दैन। परमेश्वरको वचन हरेकको लागि हरेक दिन, कोही पनि बुढो हुँदैन, कोही पनि अब पुग्यो भन्ने हुँदैन, किन परमेश्वर कुनै पनि बेलामा बोल्नुहुन्छ। हामीले सबैले परमेश्वरको वचन घुँडा टेकेर नम्रतापूर्वक सुन्ने सिक्नुपर्छ। परमेश्वरलाई महिमा दिने बेलामा सबै सहभागी हुनुपर्छ। र कहिलेकाहीँ के, अगाडि गर्ने मान्छेहरू चाहिँ उनीहरूले आफैलाई छुट्टै सोच्छ, त्यो गलत हो, उनीहरूले नबुझ्या, बुझ्नुहुन्छ? त्यसैले यो कुराहरू हामीले विचार गर्नुपर्छ। अध्ययन कसरी गर्ने भन्ने चाहिँ स्टेप बाई स्टेप, मैले अघि तपाईँलाई अस्ति नै मैले भनिसकेँ, त्यसको बारेमा एक दिन फेरि अर्को त्यो प्रश्नहरू म तपाईँलाई ल्याउन चाहन्छु, स्टेप बाई स्टेप। विशेष गरी जुनसुकै लेभलको मान्छेले पनि यो अध्ययन गर्न सक्छ, त्यसको बारेमा हामीले भनिसकेका छौँ। कार्यक्रमबाट, यो कार्यक्रमबाट नयाँ मान्छेहरूले अथवा तपाईँ आफैले के को आशा गर्नुहुन्छ त पहिला त्यसको बारेमा पनि सोच्नु पऱ्यो, होइन? यो सिद्धिसकेपछि के को आशा तपाईँलाई? म यो पावलको हो, यो मैले धेरैचोटि तपाईँलाई पढ्ने गर्छु। एक अध्यायको 28 पद तपाईँलाई म पढ्छु। कलसी उसले यहाँ के भन्छ भने नि, उसले यो त पहिल्यै भन्छ नि, 26 नै पढ्छु। युग युग र पुस्तौँदेखि गुप्त रहेको यो रहस्य अब उहाँको सन्तहरूलाई प्रकट भएको छ। यस रहस्यको महिमामय सम्पत्ति अन्य जातिहरूमा कति महान छ त्यो कुरा आफ्ना सन्तहरूलाई प्रकट गर्न परमेश्वरले चुन्नुभयो। यो रहस्य ख्रिस्त तिमीहरूमा हुनु हो, जो महिमाको आशा हो। प्रत्येक मानिसलाई चेतावनी दिँदै र प्रत्येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौँ, यस हेतुले कि प्रत्येक मानिसलाई ख्रिस्तमा परिपक्व बनाई प्रस्तुत गर्न सकौँ। यहाँनिर पावलले सुरुमै के योजना राखेको छ, एक्सपेक्टेसन उसको के छ? प्रत्येक मानिसलाई ख्रिस्तमा परिपक्व बनाई प्रस्तुत गर्न सकौँ, होइन? ख्रिस्तमा परिपक्व बनाई प्रस्तुत गर्न सकौँ, उहाँको वचनको घोषणाको मुख्य उद्देश्य यही छ। अनि त्यो कसरी गर्ने भन्ने कुरा 29 पदमा छ। मेरो अन्तस्करणमा उहाँले नै जोडसँग प्रेरणा दिनुभएको शक्ति अनुसार म यसैको निम्ति कठोर परिश्रम गर्छु। पावलले आफैले गर्छु भन्दैन, मेरो अन्तस्करणमा रहनु भएको शक्ति अनुसार अनि यसैको निम्ति कडा परिश्रम गर्छु। अनि तपाईँलाई म अर्को पद गलाती 2, हामी सबैलाई थाहा छ 2:20, तर त्यो 20 अन्तिम खण्डमा चाहिँ यस्तो लेखिएको छ। 20 के छ भनेदेखि, म ख्रिस्टसँगै क्रुसमा टाँगेको छु, अब उपरान्त जिउने म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु त्यो परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफ्नो निम्ति आफैलाई अर्पण गर्नुभयो। यहाँनिर पहिलो खण्डमा के भन्छ, पहिलो भागमा यो 20 ख्रिस्टसँग क्रुसमा टाँगिएको छु र पनि म जिउँछु, म होइन ख्रिस्ट ममा जिउनुहुन्छ। त्यो कसरी सम्भव छ त भन्दाखेरि, जुन जीवन म शरीरमा अहिले जिउँछु परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई अर्पण गर्नुभयो। येसुमा विश्वास गरेर, किनभने येसुको शक्तिबाट जिउने कुरा यहाँ छ, अघि पनि उहाँले दिएको शक्तिबाट गर्ने। त्यस कारण यो सबै कुरा तपाईँ र मेरो समझमा र तपाईँ मेरो शक्तिमा सम्भव छैन, तर परमेश्वरमा भनेर हामीले यहाँ हेर्दछौँ। त्यस कारणले अघि मैले तपाईँलाई भनिसकेको छु, त्यो चाहिँ हामीले बाइबल स्टडी अथवा हाम्रो कोर्स सिद्धान्त, त्यसपछि हाम्रो के हो एक्सपेक्टेसन, हामीले के गर्न चाहेको। सुरुमा पनि मैले अलिकति पढेँ, त्यो परमेश्वरको सुसमाचारद्वारा परिवर्तन भएर मान्छेलाई ख्रिस्टमा ल्याएर परिपक्व बनाउने कुरा, होइन? त्यसले परमेश्वरको महिमा गर्ने कुरा, किनभने त्यो क्याटेकिजम तपाईँलाई एकचोटि कतिजनाले भाग लिनु भएको छ, त्यो 100 प्रश्न हामीले कतिवटा 30-35 प्रश्नको गरेका छौँ अहिलेसम्म। कुनै दिन मौका मिल्यो भने फेरि त्यसलाई अगाडि बढाउनु पर्छ। त्यहाँ सबभन्दा पहिलो चाहिँ मानिसको पहिलो उद्देश्य के हो त, फर्स्ट के भनेछ त्यहाँ, पहिलो उद्देश्य के हो भन्दा परमेश्वरलाई महिमा, चिफ इन अफ द म्यान इज टु ग्लोरिफाई गड, होइन? चिफ इन भनेको चाहिँ मानिसको सबभन्दा मुख्य उद्देश्य के हो भन्दा परमेश्वरलाई महिमा दिने। हामी यो सबै कुरा जे गर्दैछौँ त्यो परमेश्वरलाई महिमा दिन गरिरहेका छौँ। अब अर्को कुरा, परमेश्वरको वचनद्वारा रूपान्तरण हुने बाइबलीय तरिकाबाट जीवन रूपान्तरण हुनुपर्छ, यो मुख्य उद्देश्य हो, होइन? तपाईँ र मैले खोजेको जस्तो हुने, अहिले भर्खर पावलले कलसी 1:38 भनेको कुरा के थियो, सिकाएर शिक्षा दिएर वचन हो नि, त्यो वचनबाट रूपान्तरण हुनुपर्छ। परमेश्वरको काम, परमेश्वरले यसमा काम गर्नुहुन्छ, उहाँले तपाईँ र मेरो जीवन जुन रूपमा उहाँको इच्छा अनुसार बदलिनुपर्छ त्यसरी उहाँले बदल्नुहुन्छ। त्यस कारणले अस्ति हामीले योभन्दा पहिला नै हेरेको छु, चेलापनको सन्तुलनमा 5 कुरा, एउटा सन्तुलन, एउटा नलेज ज्ञान, अर्को व्यवहार, अर्को उत्साह र अर्को एकाउन्टेबिलिटी। ब्यालेन्स, नलेज, प्र्याक्टिस, इन्करेजमेन्ट, एकाउन्टेबिलिटी, यो 5 कुरा चेलापनमा सधैँ हुनुपर्छ। अनि त्यसको बारेमा हामी अझै पछि हेर्नेछौँ। अनि त्यसैले चमत्कार आफै हुँदैन, अनि यो चमत्कार भनेको चाहिँ हामीले खोजेको जस्तो उत्तर होइन, त्यो आफै हुँदैन, त्यसको लागि सर्टकट पनि छैन। वचनको अध्ययन र पालन, जब हामी निरन्तरतामा विश्वासकै रहेर प्रार्थनामा समर्पित भएर परमेश्वरलाई जीवनमा काम गर्ने मौका दिइरहन्छौँ, हामीले रूपान्तरण देख्नेछौँ। किनभने काम गर्ने परमेश्वर हुनुहुन्छ, उहाँ विश्वासयोग्य हुनुहुन्छ, अनि उहाँले रूपान्तरण ल्याउनुहुन्छ तपाईँ र मेरो जीवनमा। तपाईँ र मेरो विश्वास अर्कै हुन्छ, किनभने जब हामी प्रभुको नजिक हुन्छौँ, हरेक कुरामा प्रभुको इच्छा हामीलाई थाहा हुन्छ, हामीले उहाँमा उत्साह पाउँछौँ। जोन वेस्लीले भनेको एउटा वाक्य छ यहाँ, अरूलाई निस्वार्थ सहायता गर्दा साँचो आनन्द प्राप्त हुन्छ, उसले भनेको छ। ट्रु ह्याप्पिनेस कम्स वेन यु सेल्फलेसली हेल्प अदर्स। सेल्फलेस, यो नै परमेश्वरमा हामीले काम गर्ने एउटा माध्यम हो। एकअर्कालाई साँचो हृदयले सहायता गर्ने, एकअर्काप्रति जवाबदेही, एकाउन्टेबिलिटी, इन्टेग्रिटी हुने, सेवा गर्ने कुरा प्रष्ट, यसरी सेवा गर्नुपर्छ भन्ने कुरा, पहिलो कुरा के, साँचो हृदयले, अर्को चाहिँ जवाफदेही भएर अनि निष्ठामा सेवा गर्ने कुरालाई हामीले बुझ्नुपर्छ र होसियारी साथ यो कुरा गर्नुपर्छ। अनि यहाँनिर अब सिद्धिन लाग्यो, दुई चारवटा कुरा छ जुन चाहिँ मानिसहरूले सेवा गर्दाखेरि कुन चाहिँ शरीरबाटको हो, फ्लेसली, कुन चाहिँ आत्मिकीबाटको हो। साँचो आत्मिकीको सेवा र शारीरिक सेवामा फरक कुरा हुन्छ, अनि त्यो कुरो चाहिँ हामी हेर्दछौँ। अनि यी कुराहरू वास्तवमा सेवाकाईमा एकदम महत्त्वपूर्ण हुन्छन्, अनि जब हामी परमेश्वरसँग प्रार्थनामा जान्छौँ यी कुराहरूमा हामी समर्पित हुनुपर्छ, अनि यी कुराहरूको लागि पूर्ण प्रभुमा भरोसा गर्नुपर्छ। हामीले सबैलाई परमेश्वरको आँखाले हेर्नुपर्छ, कुनै पनि अवस्थामा मेरो र तेरो हुनु हुँदैन। अनि धेरैचोटि तपाईँलाई म सिधा भन्छु, जुन बेलासम्म हामी मेरो र तेरो आफ्नो मान्छे भन्नेतिर लाग्छौँ, पक्का परमेश्वरको आज्ञा पालन हुँदैन। यो हामीले व्यवहारमा ल्याउनु पर्यो, जतिसुकै मन परोस् नपरोस्, परमेश्वरको योजना। हामीले एकअर्कालाई र सेवालाई कसरी हेर्छौँ, परमेश्वरले हेरिराख्नुहुन्छ। तपाईँ र मैले गोप्यमा गरेको कुरा सबै परमेश्वरलाई थाहा छ। यदि तपाईँ प्रयोग हुन चाहनुहुन्छ र तपाईँ र मेरो सेवामा साँच्ची नै परमेश्वरको महिमा देख्ने इच्छा गर्नुहुन्छ भने हामीले परमेश्वरको हेराइलाई विचार गरेर उहाँको दृष्टि लिनुपर्छ। राजकीय आज्ञा जो तपाईँलाई मैले भने, योहन्ना 13:34 तपाईँलाई थाहा छ, पहिलो कुरा परमेश्वरी आज्ञा दुईटा, परमेश्वरलाई प्रेम गर्ने र छिमेकीलाई प्रेम गर्ने, होइन? अनि हामीले कसरी जिउने भन्ने कुरा त्यहाँनिर प्रष्ट दिएको छ उहाँले हामीलाई। त्यो बाइबलको पदमा जान्न म छिटो छिटो सिद्धाउँछु। हामी खराब हुँदा नै, हामी असल नहुँदा, होइन, परमेश्वरलाई नचिन्दा पापमा हुँदा पनि प्रेम गर्नुभयो र सबैलाई खराबीबाट उद्धार गर्नलाई आफैलाई अर्पण गर्नुभयो। यदि परमेश्वरको विचारबाट हामीले हेऱ्यौँ भने हामी आफै पनि फरक विचार गर्न थाल्छौँ। कोही मान्छे हाम्रो विरोधी छँदा पनि त्यो मान्छेलाई सही प्रेम, उसको उद्धार, जसरी ख्रिस्टले हामीलाई गर्नुभयो, त्यसरी हामीले सोच्नु पर्यो। परमेश्वरको सृष्टि भएको हुनाले तिनीहरूको विरोध गर्ने होइन, होइन? तपाईँलाई मैले बाइबलको पद पढिरहेको छैन, अनि अब दुई तिनवटा पोइन्ट चाहिँ सिद्धियो। हामीले हरेक कुरा परमेश्वरको आँखाले हेरेको जस्तो हेर्नुपर्छ, उहाँको हेराइलाई विचार गर्नुपर्छ, परमेश्वर जस्तै मानिसहरूप्रति दया, क्षमाशील, पवित्र, सत्य, आदरणीय हुनुपर्छ। परमेश्वर हाम्रो खाँचो अनि हाम्रो दुःख हेर्नुहुन्छ, अनि हामी पनि मानिसहरूलाई, मानिसहरूको खाँचो र दुःख हेरेर, एउटा कुरा छ, जजमेन्टल भन्ने शब्द छ, तपाईँलाई यो जजमेन्टल भन्ने शब्दको अर्थ आउँछ कि आउँदैन, तर हामी क्षमाशील हुनुपर्छ। हामी धेरै जस्तो कतिजना मान्छेहरू यस्तो छन्, खालि अर्काको गलत कुरालाई मात्रै अनि कसरी त्यो गलत कुरा किन भएको छ, त्यसको भित्री रहस्य के छ, सही गलत गलत थियो कि थिएन, खालि आवरण र हल्लाको भरमा अनि मान्छेलाई जजमेन्टल न्याय गरेर हिँड्छ, दण्ड लाएर हिँड्छ, यो फलानु यस्तो, ढिस्कानु यस्तो, यो काम तपाईँ र मेरो होइन। जो मान्छे पक्का ख्रिस्टमा भरिएको छ आत्माले, पहिला कुरो त उसले कहिले झुटै गर्दैन, दोस्रो कुरो उसले शत्रुलाई पनि प्रेमै गरेर आउँछ, शत्रुको बारेमा पनि काहीँ पनि खराबी कुरा गर्दैन, कसैले खराबी कुरा गरे देख्यो भने सुधार छ। तर यो मण्डलीहरूमा ग्रुपिजम, एउटाले अर्कोलाई बदनाम गर्ने, यो सबै शैतानको काम हो। जसले गर्छ ऊ परमेश्वरको नजिक धेरै छैन, उद्धार नपा भन्ने कुरा होइन, परमेश्वरलाई थाहा छ पासै छैन। तर यो कुरो हामीले क्लियर हुनु पर्यो, येशूले यस संसारमा दयालु दुःख बिरामी सबैको वास्ता गर्नुभयो, होइन? बाइबलमा त्यसको बारेमा धेरै छ, तपाईँलाई दुई तिनवटा पद दिन्छु यहाँ। भजन सङ्ग्रह 103:6, भजन सङ्ग्रह 82:3 अनि मिका 6:8। अब मसँग 9 शब्दहरू छन्, के अरे पोइन्टहरू छन्। स्वार्थी मान्छे, घमण्डी मान्छे, संसारिक मान्छे, अङ्ग्रेजीमा यो फ्लेस भन्ने शब्द हुन्छ, तर नेपालीमा शारीरिक भनेर भनिन्छ। यो फ्लेस भनेको चाहिँ टोटली यो आदमबाट आएको स्वभाव, परमेश्वरीय होइन, पवित्र आत्माको होइन। त्यसैले यहाँनिर दुईटा कुराको, यो फ्लेस आदमको पाप पूर्ण स्वभावबाट आउने, धेरै क्रिस्चियनहरू यस्ता छन्, तर तपाईँले बाइबल बढी पढ्नु भएको छ, परमेश्वरसँग नजिक हुनुहुन्छ भने त्यो मान्छे आ गर्ने बित्तिकै तपाईँलाई थाहा हुन्छ यो शारीरिक हो। तर बाइबल नपढेका मान्छेलाई थाहा हुन्छ उसले के सुन्न मन लाग्छ त्यो भनेपछि अरू जति जम्मै बिर्को लाग्छ। त्यस कारणले यहाँनिर के छ भनेदेखि, पहिलो कुरा, यो सेल्फिस, सेल्फमा हिँड्ने, आफै धर्मी ठहरिने, स्वार्थी, पाप स्वभावमा चल्ने मानिस, मान्छेको शक्तिमा हिँड्ने मानिस चाहिँ उसले आफ्नै क्षमता र आफ्नै कुरामा मात्रै भरोसा गर्छ। तर साँचो सेवा परमेश्वरको आत्माबाट हिँड्ने मान्छेले चाहिँ उसको परमेश्वरसँगको जो सम्बन्ध घनिष्ठतामा छ त्यहाँबाट सबै कुरा बग्छ। त्यस कारण त्यो परमेश्वरको ले चाहेको कुरा मात्रै देखा पर्छ, उहाँको वचनको के भन्छ प्रम्प्टलाई चाहिँ सुन्नुपर्छ। प्रम्प्ट भनेको चाहिँ परमेश्वरको वचनबाट हामीलाई कतिचोटि त्यो आउँछ, त्यो जागृत के भन्छ त्यसलाई, प्रम्प्ट भनेको चाहिँ हाम्रो मनमा परमेश्वरको वचनले भनिराखेको हुन्छ, हामीलाई त्यसप्रति प्रम्प्ट गरेको हुन्छ। ठ्याक्कै नेपाली शब्द आएन मलाई, त्यो प्रम्प्ट गरेको हुन्छ परमेश्वरको वचनले कतिचोटि, परमेश्वरको वचन मान्छेले जब मलाई चाहिँ परमेश्वरले यसो भन्नुभयो, त्यो चाहिँ अलिकति डेन्जर हुन्छ धेरैचोटि। परमेश्वरको वचन मेरो मनमा परमेश्वरले यसरी प्रेरणा दिनुभयो, यो मिल्छ। त्यसैले हामीले भन्ने कुरामा पनि सत्यवादी हुनुपर्छ। धेरै मान्छेहरू सबै कुरा परमेश्वरले भने, परमेश्वरको अगुवाई भएन, तर निश्चय होइन आफ्नै अगुवाई भएन, स्वार्थी कामको लागि गरिरहेछ तर परमेश्वरको अगुवाई भएन। त्यसैले यो धेरै कुरामा तपाईँ र म आफै केही होइन भन्ने कुरा थाहा पाउनु पर्यो, नम्र हुनु पर्यो, परमेश्वरको कुरा आउनु पर्यो, होइन? त्यो एक नम्बरको कुरा थियो। त्यो दोस्रो नम्बरमा, स्वार्थी मान्छे चाहिँ अथवा शारीरिक मान्छे जो परमेश्वरको काम होइन आफ्नै शरीरमा, धेरै मान्छे यस्ता छन् ठुलो फाइदाहरूमा महत्त्व राख्छ, तर साँचो सेवा गर्ने परमेश्वरको आत्माले चलेको मान्छे सानो कुरा ठुलो कुरामा केही भिन्नता देख्दैन, केवल परमेश्वरको पवित्रता र उहाँको इच्छा हो कि होइन, परमेश्वरको इच्छा हो कि होइन, परमेश्वरको महिमा हुन्छ कि हुँदैन, यो खोजिरहेको हुन्छ। तेस्रो कुरा, स्वार्थी र आफ्नै फाइदा खोज्ने मान्छे चाहिँ बाहिरी नाफाबाट बढी उत्प्रेरित हुन्छ, सबै कुरा बाहिर जोख्ने कुरा हेरेर आउँछ, तर साँचो सेवा गर्ने आत्माले चलेको मान्छे परमेश्वरको महिमा खोज्छ हरेक कुरामा, क्षणिक फाइदाहरू खोज्दैन, परमेश्वरको महिमा खोज्छ। चौथो कुरा, उसले चाहिँ त्यो स्वार्थी मान्छेले चाहिँ उसले गरेका कुराको परिणाम तुरुन्तै खोज्छ, तू फाइदा खोज्छ, अनि यदि पाएन भने तुरुन्तै रियाक्सन गर्छ, तुरुन्तै के भन्छ त्यसलाई, निराश हुन्छ, तुरुन्तै अरू कुरा गर्न थालिहाल्छ, धीरज छैन। थाहा छ, परमेश्वरमा जसले भरोसा गर्छ नि, आज नहोला भोलि नहोला, परमेश्वरले गर्नुहुन्छ। हामीले आफ्नो मन खर्कलाको पानी जस्तो बदल्नु हुँदैन, तुरुन्तै रियाक्टिभ, यो केटकेटीपना पनि हो खासमा, यति छिटो ब्रस हुन्छ कि रिसले कहाँ कहाँ के भनी पठाइदिन्छ, सोच पनि छैन। त्यस्तो मान्छे परमेश्वरको आत्माको अधीनमा छैन, यो एकदम थाहा हुनुपर्छ। तर जो मान्छे परमेश्वरको आत्माले चल्या हुन्छ उसले व्यक्तिगत फाइदा कहिले पनि हेर्दैन, उसले भनेको जस्तो नहुँदा पनि उसले कहिले पनि प्रतिक्रिया रियाक्सन जनाएर तुरुन्त रिसाउँदैन, ऊ धैर्यपूर्वक क्षमाशील भएर छट नफटाइकन पर्खिरहन्छ, परमेश्वरकै इच्छा र पवित्रता खोजिरहन्छ, सत्यको पछि लागिरहन्छ, उसले कहिले पनि छोड्दैन। बुझ्नुहुन्छ? अर्को पाँचौँ पोइन्ट, स्वार्थी मान्छे, मान्छेको शक्तिमा चलेको मान्छे, अङ्ग्रेजी शब्द पिक एन्ड चुज भन्छ। पिक एन्ड चुज भनेको चाहिँ उसलाई मनपर्ने मान्छे छान्छ, मन नपर्ने मान्छे त्याग्छ। कहाँ फाइदा छ, कहाँ पैसा छ, कहाँ अहिले जसले शक्तिको पछि लाग्छ, होइन, तपाईँले संसारमा प्रशस्त देख्नुहुन्छ, पिक एन्ड चुज। त्यसले विभिन्न मान्छे फाइदा हेरेर फरक व्यवहार गर्छ, त्यो मान्छेलाई बढी भेट्छ, त्यो मान्छेलाई बढी सेवा दिन्छ, त्यो मान्छेलाई अर्कै किसिमले बोल्छ, धनुष टङ्कार नमस्कार गर्छ, बुझ्नुभयो, फाइदा दिने, अर्कोलाई वास्ता पनि गर्दैन, त्यो मान्छेलाई जवाफ पनि दिने, उसको कुरा पनि सुन्दैन। तर साँचो सेवक जो पवित्र आत्माबाट चल्छ त्यो निष्पक्ष हुन्छ, उसले मान्छेको धन शक्ति पद आफूलाई फाइदा गरिब के पनि हेर्दैन, सबै मान्छेलाई एउटै व्यवहार गर्छ, एउटै आदर गर्छ, अनि आफूलाई फाइदा दिने नदिने कुनै मतलब उसले राख्दैन, सबैको ऊ चाहिँ प्यारो हुन्छ, सबैप्रति उसले चाहिँ राम्रो व्यवहार निष्पक्ष व्यवहार गर्छ। यो कुरो तपाईँ मेरो हृदय जब परमेश्वरको आत्मा र परमेश्वरको वचनद्वारा हिँड्न थाल्यो भने यस्तै हामी हुन्छ। अनि यो स्वार्थी मान्छे चाहिँ मुडी भन्छ नि, फिलिङ मुडिङ मुडी हुन्छ, कति मान्छे मुडी हुन्छ नि, मुडी मान्छे चाहिँ मुडले प्रभाव पार्छ। आज उसलाई कस्तो लाग्यो, उठ्ने बित्तिकै त्यो जस्तो लाग्यो त्यतातिर लागिहाल्छ, मुड होइन फिलिङ। तर साँचो सेवक, आत्माबाट हिँड्ने सेवक, निरन्तर ऊ निश्चय हुन्छ, जुन कुरामा ऊ लागिरहेको छ उसलाई फिलिङले असर गर्दैन, उसले वचनको पछि लाग्छ, प्रभुको आज्ञाको पछि लाग्छ, पवित्र आत्माको अगुवाई खोजिराख्छ। अनि यो स्वार्थी र आफ्नै शक्तिले चलेको आफ्नै फाइदामा चलेको मान्छे टेम्पोररी हुन्छ, अस्थायी हुन्छ, तर परमेश्वरको आत्मामा चलेको साँचो सेवक निरन्तर असल कुरामा लागिरहन्छ, ऊ अस्थायी स्थायी हुन्छ, निरन्तर लागिरहने, दयालु हुन्छ, उसले एकैछिनमा बदल्ने हुँदैन। त्यस कारणले अर्को आठौँ पोइन्ट चाहिँ ऊ चाहिँ सेन्सिटिभ हुन्छ, कुनै पनि कुरामा उसले थाहा पाउँछ, मान्छेलाई चित्त दुखाउँदैन, सेन्सिटिभ हुन्छ, संवेदनशील हुन्छ, परमेश्वरको आवाज वचनलाई सुन्न पनि संवेदनशील हुन्छ, ऊ अन्ध हुँदैन। तर साँचो सेवक सेन्सिटिभ हुँदैन, त्यो स्वार्थी चाहिँ, तर परमेश्वरमा भरोसा गर्ने चाहिँ त्यस्तो हुँदैन, ऊ दयालु, धीरज, सहनशील, प्रेमी, अनि मान्छेले दुःख दिए पनि उसलाई सहयोग पुर्याउन अझै अगाडि बढ्ने त्यस्तो खालको हुन्छ। अनि समाज परिवारमा फाटो ल्याउँछ यो स्वार्थी मान्छेले, मान्छेहरूको बिचमा फाटो ल्याउँछ, मान्छेलाई भित्रभित्रै बाटो बिगारिदिन्छ, खुट्टा तान्ने भन्छ नि, वास्तवमा यो शैतानको काम हो, त्यो गरिराख्छ। तर परमेश्वरको मान्छे साँचो सेवकले कहीँ फाटो छ भने उसले सायद मिलाप ल्याइदिएला, उसले शान्ति ल्याइदिएला, उसले मान्छेहरूको बिचमा प्रेम ल्याइदिएला, एकता ल्याइदिएला, तर फुटाउने काम ऊबाट कहिले पनि हुँदैन। तपाईँले यो कुरो चाहिँ क्लियर थाहा पाउनुपर्छ, हामीमा फुटाउने बानी छ भने शैतानको हतियार भइराखेका छौँ, थाहा पाउनुपर्छ। त्यसैले परमेश्वरको मान्छेले यस्तो कहिल्यै गर्दैन, होइन, त्यो हामीले आफूले सिक्नुपर्छ, अरूलाई सिकाउनु पर्छ। सम्बन्धलाई भत्काउने होइन, हामी मिलाउने, शान्ति ल्याउने प्रयत्नमा लागेको हुन्छौँ, हामीले प्रार्थना गर्छौँ, मान्छे खराबै भए पनि, मलाई नै दुःख दिएको पनि, परमेश्वरको धार्मिकता त्यसको जीवनमा आओस् भनेर निरन्तर प्रार्थना गरेर उसलाई सम्झाउँछौँ होला, अथवा उसप्रति खराबी भयो भने हामीलाई चित्त दुख्नुपर्छ, उसप्रति हाम्रो प्रेम हुनुपर्छ, आफूले गरेको भलाइ जहिले पनि हिसाब राख्ने, गन्ती गर्ने। कोही कोही मान्छे चाहिँ के हुन्छ नि, आफूले धेरै कुरा गरेको छ भने त्यसको हिसाब राखिरहेको हुन्छ, अनि उसलाई ऋणी ठहराइरहेको हुन्छ, तर हामी त्यस्तो हुनु हुँदैन। एउटा बाइबलको पद पढेर सिद्धाउँछु, अनि यो चाहिँ मत्तीमा अनि त्यसको 7 अध्यायको 3-4-5 पद। किन तिमी आफ्नो भाइको आँखामा भएको धुलोको कण देख्दछौ तर तिम्रो आफ्नै आँखामा भएको मुढा चाहिँ थाहा पाउँदैनौ? अथवा तिम्रो आफ्नै आँखामा मुढा छ भने कसरी तिम्रो भाइलाई भन्न सक्छौ, मलाई तिम्रो आँखाबाट धुलोको कण निकाल्न देऊ? ए ढोङ्गी, पहिले आफ्नै आँखाबाट मुढा निकाल, तब तिम्रो भाइको आँखाबाट धुलोको कण निकाल्नलाई तिमी सफासँग देख्न सक्नेछौ। जे पवित्र छ सो कुकुरहरूलाई नदेऊ, आफ्नो मोतीहरू सुँगुरका अगाडि नफाल, नत्र त तिनले आफ्नो खुट्टाले तिनलाई कुल्चलान् र फर्किएर तिमीहरूलाई हमला गर्लान्। त्यसैले यहाँनिर विशेष गरिकन हामीले अरूलाई न्याय गर्ने भन्दा पनि सहेर मानिसहरूप्रति प्रेम देखाउने, सहायता पुर्याउने। त्यसैले आज मैले तपाईँलाई जुन कुराहरू देखाएँ, एक दुईवटा बाइबलको पद पढ्ने विचार थियो, त्यत्तिकै भयो र टाइम अलिकति बित्यो क्या अरे, होइन कति बज्यो अहिले, तपाईँहरूको 2 घन्टै बित्न लाग्यो, त्यसकारण आज त चाँडै आउनुभएको थियो, तर एउटा दुईवटा पद चाहिँ पढ्ने मन लाग्यो मलाई, अनि त्यसपछि हामी प्रार्थना गरेर बिदा हुनेछौँ। यो आज्ञा पालन सम्बन्धमा मलाई एक दुईवटा पद पढ्नु मन लाग्यो। यदि मेरा आज्ञाहरू पालन गर्यौ भने तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु र उहाँको प्रेममा रहन्छु। मैले यी कुरा तिमीहरूलाई यसै कारण भनेको छु कि मेरो आनन्द तिमीहरूमा होस् र तिमीहरूको आनन्द भरिपूर्ण होस्। वास्तवमा युहन्ना प्रेरित युहन्नाले पहिलो युहन्नामा पनि यो सन्देश 1:2-3-4-5 भित्र नै तिमीहरूको हामीसँग सङ्गति होस्, हाम्रो सङ्गति पिता पुत्रसँग छ, ताकि तिमीहरूमा पनि हाम्रो आनन्द पूर्ण होस्। अनि यो एउटा पद तपाईँलाई म पढ्न चाहन्छु, अनि यहाँ युहन्ना दोस्रो युहन्ना 1:6 उहाँका आज्ञा बमोजिम हिँड्नु नै प्रेम। तिमीले सुरुदेखि नै सुनेको आज्ञा यही हो कि तिमीहरूले प्रेमको अनुसरण गर्नुपर्छ। अर्को एउटा पद, यसकारण परमेश्वरका महिमाको निम्ति ख्रिस्टले तिमीहरूलाई ग्रहण गर्नुभए बमोजिम तिमीहरूले पनि एउटाले अर्कालाई ग्रहण गर। आजको लागि बाइबलको पद यति नै, एक अर्कालाई ग्रहण गर्ने। तर आज हामीले हेरेको विशेष कुरा चाहिँ यो जागृति झुन्ड जुन सुरु गर्नुहुन्छ, तपाईँ र म बी वान, हामी परमेश्वरको इच्छा अनुसारको हुन जरुरी छ। त्यही सम्बन्धीमा मैले हाम्रो एटिट्युड सम्बन्धी, विचार सम्बन्धी सबै कुराहरू मैले तपाईँलाई भने, त्यसको बारेमा परमेश्वरको वचनमा हेऱ्यौँ भने प्रशस्त शिक्षा छ। हामीले परमेश्वरको लागि, मैले अघि सुरुमा भनेन, एक वर्षमा कतिजना विश्वासी बढाउने, यो प्रार्थनाद्वारा तपाईँ र म लाग्नु पर्यो। हामी म त्यहाँ अहिले बसिराखेको भए म पनि एउटा झुन्ड सुरु गरेर नयाँ मानिसहरूलाई विश्वासमा लाउने काममा म लाग्थेँ। त्यसकारण तपाईँहरू सबैले यो गर्नु पर्यो, होइन, अनि यो सही तरिकाले गर्नु पर्यो, अनि अरूलाई सिकाउनु पर्यो, अनि मात्रै यो हामीले इभान्जेलिजम एक्सप्लोजन यो मलेसियाको एकजना साथीबाट सिकेका थियौँ, अनि त्यो वास्तवमा त्यसलाई गर्यो भने एकदमै फाइदा छ। त्यो चाहिँ रिभाइज भर्सन थियो, तर त्योभन्दा पहिला